शुरूमा वचन हुनुहुन्थ्यो र वचन परमेश्वरसँग हुनुहुन्थ्यो। उहाँ शुरूदेखि नै परमेश्वरसँग हुनुहुन्थ्यो। सबै थोकहरू उहाँद्वारा बनिए र बनिएको कुनै पनि थोक उहाँ बिना बनिएन। उहाँमा जीवन थियो अनि त्यो जीवन सबै मानिसहरूका लागि ज्योति थियो। त्यो ज्योति अन्धकारमा चम्किन्छ अनि अन्धकारले त्यस ज्योतिलाई जितेको छैन। परमेश्वरबाट पठाइएका एकजना मानिस थिए जसको नाउँ योहन्ना थियो। उनीद्वारा सबैले विश्वास गरून् भनेर उनी ज्योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आए। योहन्ना ज्योति थिएनन्, तर ज्योतिको बारेमा गवाही दिन भनेर उनी आए। सबै मानिसहरूलाई ज्योति दिनुहुने सत्य ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा नै बनियो, तर संसारले उहाँलाई चिनेन। उहाँ आफ्नैहरू कहाँ आउनुभयो, तर उहाँलाई आफ्नैहरूले ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे, उहाँको नाउँमा विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तानहरू हुने अधिकार दिनुभयो। यिनीहरू न रगतद्वारा, न शारीरिक इच्छाद्वारा, न मानिसको इच्छाद्वारा जन्मेका हुन्छन्, तर परमेश्वरबाट जन्मेका हुन्छन्। अनि वचन देहधारी हुनुभयो र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा अर्थात् पिताबाट अनुग्रह र सत्यताले पूर्ण भई आउनुभएको एकमात्र पुत्रको महिमा देख्यौं। योहन्नाले उहाँको बारेमा गवाही दिए र ठूलो स्वरले यसो भने, उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसको बारेमा मैले भने, म पछि आउनुहुने म भन्दा महान हुनुहुन्छ, किनकि उहाँ म भन्दा अघिदेखि नै हुनुहुन्थ्यो। किनकि उहाँको पूर्णताबाट हामी सबैले अनुग्रहमाथि अनुग्रह पाएका छौं। किनकि व्यवस्था मूसाद्वारा दिइयो, अनुग्रह र सत्यता यीशु ख्रीष्टद्वारा आए। कसैले पनि परमेश्वरलाई कहिल्यै देखेको छैन। पितासँग घनिष्ठ सम्बन्ध हुनुहुने एकमात्र पुत्रले उहाँलाई चिनाउनु भएको छ। यहुदीहरूले यरुसलेमबाट पुजारीहरू र लेबीहरूलाई तिमी को हौ भनी सोध्न पठाउँदा योहन्नाको गवाही यही हो। उनले स्वीकार गरे र इन्कार गरेनन्, तर जवाफ दिए, म ख्रिस्ट होइन। तिनीहरूले उनलाई भने, त्यसो भए तिमी को हौ त, के तिमी एलिया हौ? उनले भने, होइन। तिनीहरूले भने, के तिमी अगमवक्ता हौ? उनले जवाफ दिए, होइन। तब तिनीहरूले उनलाई भने, तिमी को हौ? र हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौं, आफ्नै बारेमा के भन्छौ? योहन्नाले भने, म उजाड स्थानमा कराउनेको आवाज हुँ, परमप्रभुको मार्ग सोझो बनाओ, जस्तो यसै अगमवक्ताले भनेका थिए। तिनीहरूलाई फरिसीहरूले पठाएका थिए। तिनीहरूले उनलाई सोधे, तिमी न ख्रिस्ट, न एलिया, न अगमवक्ता नै हो भने किन बप्तिस्मा दिन्छौ? अनि योहन्नाले तिनीहरूलाई जवाफ दिए, म पानीले बप्तिस्मा दिन्छु, तर तिमीहरूको माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्छ, म पछि आउने उहाँ नै हुनुहुन्छ, र म उहाँको जुत्ताको फित्ता फुकाउन पनि योग्यको छैन। यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू भएका थिए, जहाँ योहन्नाले बप्तिस्मा दिइरहेका थिए। अर्को दिन योहन्नाले यीशु आफू कहाँ आइरहनु भएको देखे र भने, हेर, संसारको पाप उठाइलानुहुने परमेश्वरका थुमा, म पछि आउनुहुने म भन्दा महान हुनुहुन्छ, किनकि उहाँ म भन्दा अघिदेखि नै हुनुहुन्थ्यो भनी मैले भनेको व्यक्ति उहाँ नै हुनुहुन्छ। म उहाँलाई चिन्दिनथे, तर उहाँलाई इसरायलका मानिसहरूमा प्रकट गराउन सकियोस् भनी म पानीले बप्तिस्मा दिँदै आए। योहन्नाले यसरी गवाही दिए, मैले पवित्र आत्मा स्वर्गबाट ढुक्कुर चाहिँ ओर्लिरहनु भएको र उहाँमाथि बस्नु भएको देखे। मैले उहाँलाई चिन्दिनथे, तर पानीमा बप्तिस्मा दिने पठाउनु हुनेले मलाई भन्नुभयो, तिमीले जसमाथि पवित्र आत्मा ओर्लिरहनु भएको र उहाँमाथि रहनु भएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँले नै हुनुहुन्छ। मैले देखेको र गवाही दिएको छु कि उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ। फेरि अर्को दिन योहन्ना आफ्ना दुईजना चेलासँग उभिरहँदा तिनीहरूले यीशु त्यही बाटो भएर हिँडिरहनु भएको देखे र योहन्नाले भने, हेर, परमेश्वरका थुमा। जब यी दुई चेलाले योहन्नाले यसो भनेका सुने, तिनीहरूले यीशुलाई पछ्याए। यीशु फर्केर हेर्दा तिनीहरूले उहाँलाई पछ्याइरहेका देख्नुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरू के चाहन्छौ? तिनीहरूले उहाँलाई जवाफ दिए, रब्बी, रब्बी, जसको अर्थ हो गुरु, तपाईँ कहाँ बस्नुहुन्छ? उहाँले तिनीहरूलाई भन्नुभयो, आओ अनि तिमीहरूले देख्नेछौ। तब तिनीहरू आए र उहाँ कहाँ बस्नुभएको ठाउँ देखे। त्यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दिउँसोको करिब 4 बजेको थियो। योहन्नाले भनेको सुन्ने र यीशुलाई पछ्याउनेहरू यी दुईजना मध्ये एकजना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। अन्द्रियासले आफ्ना दाजु सिमोनलाई भेट्टाएर भने, हामीले मसीह, जसलाई ख्रिस्ट भनिन्छ, लाई भेट्टाएका छौं। उनले आफ्ना दाजुलाई यीशु कहाँ ल्याए अनि यीशुले उनलाई हेर्नुभयो र भन्नुभयो, तिमी योहन्नाका छोरा सिमोन हौ, तिमीलाई केफास अर्थात पत्रुस, चट्टान भनिनेछ। अर्को दिन जब यीशु गालिलतिर जान चाहनुभयो, उहाँले फिलिपलाई भेट्नुभयो र उनलाई भन्नुभयो, मलाई पछ्याऊ। फिलिप बेत्सैदाका थिए, जुन अन्द्रियास र पत्रुसको सहर थियो। फिलिपले नथानेललाई भेटे र उनलाई भने, जसको बारेमा मूसाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, युसेफका छोरो नासरतका येशूलाई हामीले भेट्टाएका छौं। नथानेलले उनलाई भने, के नासरतबाट कुनै असल कुरा आउन सक्छ र? फिलिपले उनलाई भने, आएर हेर। येशूले नथानेललाई आफू कहाँ आइरहेको देखेर तिनको बारेमा भन्नुभयो, हेर, कुनै छल नभएका एक इस्रायली। नथानेलले उहाँलाई भने, तपाईँले मलाई कसरी चिन्नुहुन्छ? येशूले उनलाई जवाफ दिनुभयो, फिलिपले बोलाउनुभन्दा पहिले तिमी अञ्जीरको रुखमुनि हुँदा नै मैले तिमीलाई देखे। नथानेलले जवाफ दिए, रब्बी, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ, तपाईँ इस्रायलका राजा हुनुहुन्छ। येशूले तिनलाई जवाफ दिनुभयो, मैले तिमीलाई अञ्जीरको रुखमुनि देखे भनेको कारण के तिमीले मलाई विश्वास गर्छौ? तिमीले यीभन्दा ठूला ठूला कुराहरू देख्नेछौ। येशूले भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको अनि परमेश्वरका स्वर्गदूतहरू मानिसको पुत्रमाथि उक्लदै र उर्लदै गरेका देख्नेछौ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, जो भेडागोठको ढोकाबाट प्रवेश गर्दैन तर अरू तरिकाबाट चढ्छ त्यो मानिस चोर र डाकु हो। ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठाला हो। ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्छ, भेडाहरूले उसको स्वर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछन् र बाहिर लान्छन्। उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालेपछि ऊ तिनीहरूको अघि अघि जान्छ र भेडाहरूले उसलाई पछ्याउँछन्, किनकि तिनीहरूले उसको स्वर चिन्छन्। तिनीहरूले अपरिचित मानिसलाई पछ्याउने छैनन्, बरु तिनीहरू त्योदेखि भाग्नेछन्, किनकि तिनीहरूले अपरिचित मानिसको स्वर चिन्दैनन्। येशूले यो दृष्टान्त उनीहरूलाई सुनाउनु भयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू तिनीहरूले बुझेनन्। त्यसपछि येशूले तिनीहरूलाई फेरि भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, म नै भेडाहरूको ढोका हुँ। मभन्दा अघि आउनेहरू सबै चोरहरू र डाकुहरू हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्। म ढोका हुँ, यदि कोही मद्वारा भित्र पस्छ भने त्यो बचाइनेछ, त्यो भित्र र बाहिर आउने जाने गर्नेछ र त्यसले चर्ने मैदान भेट्टाउनेछ। चोर त चोर्न र मार्न र नाश गर्नलाई मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त गरी पाउन् भनेर आएको हुँ। म असल गोठालो हुँ, असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो प्राण पनि दिन्छ। भाडामा लिएको मानिस चाहिँ खास गोठालो होइन र भेडाहरू त्यसका आफ्नै होइनन्। त्यसले ब्वाँसो आउँदै गरेको देख्छ अनि भेडाहरूलाई छोड्छ र भाग्छ, अनि ब्वाँसोले भेडाहरूलाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ। भाडामा लिएको मानिस भएको हुनाले त्यो भाग्छ र त्यसले भेडाहरूको हेरचाह गर्दैन। म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छन्। पिताले मलाई चिन्नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो प्राण पनि दिन्छु। मेरा अरू भेडाहरू छन् जो यो भेडागोठका होइनन्, मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो स्वर सुन्नेछन्। तिनीहरू एउटै गोठालो भएका एउटै बगाल हुनेछन्। यसै कारण पिताले मलाई प्रेम गर्नुहुन्छ, किनभने फेरि त्यसलाई फिर्ता लिने अभिप्रायले म आफ्नो प्राण अर्पण गर्नेछु। मेरो प्राण मबाट कसैले खोसेर लान सक्दैन, तर यो म आफै इच्छाले अर्पण गर्छु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसँग छ र यसलाई फेरि लिने अधिकार पनि मसँग छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु। यी वचनहरूको कारण फेरि यहुदीहरू माझ विभाजन देखियो। तिनीहरूमध्ये धेरैले भने, यसलाई भूत लागेको छ र यो पागल हो, तिमीहरू उसको कुरा किन सुन्छौ? अरूहरूले भने, यी वचनहरू भूत लागेका व्यक्तिका होइनन्, के भूतले अन्धाको आँखा खोलिदिन सक्छ र? त्यसपछि यरुसलेममा मन्दिर समर्पणको चाडको समय थियो। यो हिउँदको समय थियो र यीशु मन्दिरमा सोलोमनको दलानमा हिँडिरहनु भएको थियो। तब यहुदीहरूले उहाँलाई घेरे र भने, तपाईँले हामीलाई कहिलेसम्म दुधारमा राख्नुहुनेछ? यदि तपाईँ ख्रिष्ट हुनुहुन्छ भने हामीलाई खुल्लम खुल्ला बताउनुहोस्। येशूले तिनीहरूलाई जवाफ दिनुभयो, मैले तिमीहरूलाई बताइसके तर तिमीहरू विश्वास गर्दैनौ। मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्छन्, तरै पनि तिमीहरू विश्वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरूमध्येका होइनौ। मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्। म तिनीहरूलाई अनन्त जीवन दिन्छु, तिनीहरू कहिले नाश हुने छैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खुसेर लैजान सक्ने छैन। मेरा पिताले ती मलाई दिनुभएको छ र उहाँ अरूहरू सबैभन्दा महान हुनुहुन्छ, कसैले पनि तिनीहरूलाई पिताको हातबाट खुसेर लैजान सक्ने छैन। म र पिता एक हौ। तब यहुदीहरूले उहाँलाई हान्न फेरि ढुङ्गाहरू टिपे। येशूले तिनीहरूलाई जवाफ दिनुभयो, मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु, ती कुन चाहिँ कामहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्दैछौ? यहुदीहरूले उहाँलाई जवाफ दिए, हामी तिमीलाई कुनै पनि असल कामहरूका लागि ढुङ्गाले हान्दैनौ, तर तिमीले ईश्वर निन्दा गरेको कारणले हो, किनकि तिमी मानिस भएर आफैलाई परमेश्वर बनाइरहेका छौ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, के तिमीहरूको व्यवस्थामा यस्तो लेखिएको छैन? मैले भने तिमीहरू ईश्वरहरू हौ? यदि उहाँले तिनीहरूलाई ईश्वरहरू भन्नुभयो भने परमेश्वरको वचन कस कहाँ आयो? अनि धर्मशास्त्रलाई भङ्ग हुन सक्दैन। के तिमीहरू पिताले अलग गर्नुभएको र संसारमा पठाउनु भएको जनलाई मैले म परमेश्वरका पुत्र हुँ भनेकोले तिमीले ईश्वर निन्दा गरिरहेका छौ भन्छौ? यदि मैले पिताका कामहरू गरिरहेका छैन भने मलाई विश्वास नगर। तर यदि मैले ती कामहरू गरिरहेको छु भने तिमीहरूले मलाई विश्वास नगरे तापनि ती कामहरूमा त विश्वास गर। अनि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्ने तिमीहरूले जान्ने र बुझ्नेछौ। तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो। उहाँ फेरि यौहन्नाले पहिले बप्तिस्मा दिने गरेका ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्यही रहनुभयो। धेरै मानिसहरू यीशु कहाँ आए, तिनीहरूले भन्न थाले, वास्तवमा यौहन्नाले कुनै चिन्हहरू गरेनन्, तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन्। त्यहाँ धेरैले उहाँमाथि विश्वास गरे। लाजरस नाम गरेका मानिस बिरामी थिए। तिनी तिनका दिदीहरू मरियम र मार्थाको गाउँ बेथानियाका थिए। यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई अत्र घसेर उहाँका पाउ आफ्नो केशले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए। यी दुई दिदी बहिनीले यीशुलाई बोलाउन पठाए, प्रभु हेर्नुहोस्, तपाईँले जसलाई माया गर्नुहुन्छ तिनी बिरामी छन्। जब यीशुले यो सुन्नुभयो उहाँले भन्नुभयो, यस बिरामीले मृत्युमा पुर्याउँदैन, तर यसद्वारा परमेश्वरका पुत्रको महिमा होस् भनेर परमेश्वरको महिमाको निम्ति यो भएको हो। यीशुले मार्था र तिनकी बहिनी अनि लाजरसलाई प्रेम गर्नुहुन्थ्यो। त्यसैले जब यीशु लाजरस बिरामी भएको सुन्नुभयो उहाँ अरू दुई दिन त्यही ठाउँमा बस्नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो। यसपछि उहाँले चेलाहरूलाई भन्नुभयो, फेरि यहुदियातिर जाउँ। चेलाहरूले उहाँलाई भने, रब्बी, अहिले भर्खर यहुदीहरूले तपाईँलाई ढुङ्गा हान्न खोजिरहेका थिए र तपाईँ फेरि त्यही फर्केर जाँदै हुनुहुन्छ? यीशुले जवाफ दिनुभयो, के दिनमा 12 घण्टा उज्यालो हुँदैन र यदि कोही दिनको समयमा हिँड्छ भने त्यसलाई ठेस लाग्दैन, किनकि त्यसले यस संसारको उज्यालो देख्छ। तर यदि कोही राति हिँड्छ भने त्यसलाई ठेस लाग्छ, किनकि त्यसमा उज्यालो हुँदैन। यी कुराहरू भनिसक्नु भएपछि उहाँले तिनीहरूलाई भन्नुभयो, हाम्रा साथी लाजरस निन्द्रामा परेका छन्, तर तिनलाई निन्द्राबाट बिउजाउन म जाँदैछु। यसकारण चेलाहरूले उहाँलाई भने, प्रभु, यदि तिनी निन्द्रामा परेका छन् भने तिनी निको हुनेछन्। अहिले यीशुले तिनको मृत्युको बारेमा बोल्नु भएको थियो, तर उहाँ आरामको निन्द्राको बारेमा बोल्नु भएको हो भन्ने तिनीहरूले सोचे। त्यसपछि यीशुले तिनीहरूलाई स्पष्ट रूपमा भन्नुभयो, लाजरस मरेका छन्, म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्वास गर्न सक्नेछौ। तिनी कहाँ जाऊ? दिदुमस भनिने थोमाले उनका सङ्गी चेलाहरूलाई भने, हामी पनि जाउँ कि हामी यीशुसँगै मरौं? जब यीशु आउनुभयो लाजरसलाई चिहानमा राखेको 4 दिन भइसकेको उहाँले थाहा पाउनुभयो। बेथानिया एरुसलेमबाट नजिकै करिब 3 किलोमिटर दूरीमा पर्थ्यो। धेरै यहुदीहरू मरियम र मार्था कहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए। जब मार्थाले यीशु आउँदै हुनुहुन्छ भन्ने सुनिन् तिनी उहाँलाई भेट्न गइन्, तर मरियम चाहिँ घरमा नै बसिरहन्। त्यसपछि मार्थाले यीशुलाई भनिन्, प्रभु, यदि तपाईँ यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन्। म जान्दछु कि अहिले पनि तपाईँले परमेश्वरसँग जे माग्नुहुन्छ सो उहाँले तपाईँलाई दिनुहुनेछ। यीशुले तिनलाई भन्नुभयो, तिम्रा भाइ फेरि जीवित हुनेछन्। मार्थाले उहाँलाई भनिन्, म जान्दछु कि तिनी अन्त्यको दिनको पुनरुत्थानमा फेरि जीवित भई उठ्नेछन्। यीशुले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, जसले मलाई विश्वास गर्छ त्यो मरे तापनि जीवित हुनेछ। जसले मलाई विश्वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? तिनले उहाँलाई भनिन्, हो प्रभु, म विश्वास गर्छु तपाईँ नै संसारमा आउनुहुने ख्रिस्ट परमेश्वरका पुत्र हुनुहुन्छ। यो भनेर त्यहाँबाट गइन् र तिनकी बहिनी मरियमलाई सुटुक्क बोलाइन् र भनिन्, गुरुज्यू यहाँ हुनुहुन्छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ। जब तिनले यो सुनिन् तिनी झट्टै उठिन् र उहाँ कहाँ गइन्। यीशु अझै पनि त्यस गाउँभित्र आउनु भएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन्। जब मार्थासँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहुदीहरूले मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनीहरूले तिनी चिहानमा रुन गइरहेकी होलिन् भन्ने सोची तिनीहरू पनि तिनको पछि लागे। त्यसपछि जब मरियम यीशु हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्टो परिन् र उहाँलाई भनिन्, प्रभु, यदि तपाईँ यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन्। जब यीशुले तिनी र तिनीसँग आएका यहुदीहरू पनि रोइरहेको देख्नुभयो उहाँ आत्मामा अति विचलित हुनुभयो र दुखित हुनुभयो। उहाँले भन्नुभयो, तिमीहरूले तिनलाई कहाँ राखेका छौ? उनीहरूले उहाँलाई भने, प्रभु आउनुहोस् र हेर्नुहोस्। येशू रुनुभयो। त्यसपछि यहुदीहरूले भने, हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो। तर तिनीहरू मध्ये केहीले भने, के अन्धाका आँखा खुल्ने यी मानिसले यस मानिसलाई पनि मर्नबाट जोगाउन सक्थ्यो र? त्यसपछि फेरि येशू आफै अति विचलित हुनुभयो र चिहानतिर जानुभयो। त्यो एउटा गुफा थियो र यसलाई एउटा ढुङ्गाले ढाकेको थियो। येशूले भन्नुभयो, ढुङ्गा हटाओ। मृत लाजरसकी दिदी मार्थाले येशूलाई भनिन्, प्रभु अहिलेसम्म त त्यो गनाइसक्यो होला, किनकि तिनी मरेको चार दिन भइसक्यो। येशूले तिनलाई भन्नुभयो, के मैले तिमीलाई भनिन कि यदि तिमीले विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ? त्यसैले तिनीहरूले ढुङ्गा हटाए। येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो र भन्नुभयो, हे पिता, मेरो बिन्ती सुन्नुभएकोमा म तपाईँलाई धन्यवाद दिन्छु। मलाई थाहा छ तपाईँले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भिडको कारण मैले यो भने कि तपाईँले मलाई पठाउनु भएको हो भन्ने तिनीहरूले विश्वास गर्न सकुन्। यी कुराहरू भन्नुभएपछि उहाँले ठूलो स्वरमा भन्नुभयो, लाजरस बाहिर आऊ। मरेको मानिस बाहिर आयो। त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए, त्यसको अनुहार कपडाले बेरिएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो, चिहानका कपडाहरू खोलिदेऊ र त्यसलाई जान देऊ। त्यसपछि मरियम कहाँ आएका र येशूले जे गर्नुभयो सो देखेका धेरै यहुदीहरूले उहाँमा विश्वास गरे। तर तिनीहरूमध्ये केही फरिसीहरू कहाँ गए र येशूले गर्नुभएका ती कुराहरू तिनीहरूलाई बताइदिए। त्यसैले मुख्य पुजारीहरू र फरिसीहरूले महासभाका सदस्यहरूलाई भेला गराए र भने, हामीले के गर्ने? यस मानिसले धेरै चिन्हहरू गर्छन्। यदि हामीले यसलाई यत्तिकै छोडिदियौं भने सबैले यसलाई विश्वास गर्नेछन् अनि रोमीहरू आउनेछन् अनि हाम्रो मन्दिर र हाम्रो जाति दुवैलाई नाश गर्नेछन्। तर तिनीहरू मध्ये कैयाफा नामका मानिस जो त्यस वर्ष प्रधान पुजारी थिए, तिनले तिनीहरूलाई भने, तिमीहरू केही पनि जान्दैनौ। सम्पूर्ण जाति नै नष्ट हुनुभन्दा मानिसहरूका निम्ति एकजना मर्नु नै तिमीहरूका निम्ति उत्तम हुन्छ भन्ने कुरा पनि तिमीहरू बुझ्दैनौ। यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन्, तर उनी त्यस वर्षका प्रधान पुजारी भएको कारणले येशू जातिको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरेका थिए। जातिको निम्ति मात्र होइन, तर सर्पष्ट भएका परमेश्वरका सन्तानहरूलाई एकसाथ जम्मा गरी तिनीहरूलाई एक बनाउने बारे अगमवाणी गरेका थिए। त्यसैले त्यस दिनदेखि उनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले। यसै कारण येशू यहुदीहरू माझ खुल्लम खुल्ला हिँडुल गर्नु भएन, तर उहाँ त्यहाँबाट उजाड स्थान नजिकैको एफ्राइम भनिने सहरमा जानुभयो र त्यहाँ उहाँ चेलाहरूसँग बस्नुभयो। अब यहुदीहरूको निस्तार चाड नजिकै थियो र धेरैजना आफैलाई शुद्ध पार्न ग्रामीण क्षेत्रहरूबाट निस्तार चाड आउनु अगावै यरुसलेम गए। तिनीहरूले येशूलाई खोजिरहेका थिए। तिनीहरू मन्दिरमा खडा भइरहँदा एक अर्कामा येशू भन्दै थिए, तिमीहरूलाई कस्तो लाग्छ, उनी चाडमा आउँदैनन् कि? अहिले मुख्य पुजारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए कि यदि कसैलाई येशू कहाँ हुनुहुन्छ भनी थाहा भए त्यसले तिनीहरूलाई खबर गर्नुपर्छ, ताकि तिनीहरूले उहाँलाई पक्रन सक्नेछन्। निस्तार चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस बस्थे। त्यसैले तिनीहरूले उहाँको लागि बेलुकीको भोजन तयार पारे। मार्थाले सेवा सत्कार गरिरहेकी थिइन् र लाजरस येशूसँगै टेबलमा अडेस लागेर खान बस्नेहरूमध्ये एकजना थिए। तब मरियमले आधा लिटर जति शुद्ध जटामसिरी बनेको बहुमूल्य अत्तर ल्याएर येशूको पाउमा घसिन् अनि आफ्नो केशले उहाँको पाउ पुछिन्। त्यो घर अत्तरको सुगन्धले भरियो। उहाँका चेलाहरूमध्ये एकजना यहुदा इस्करियोत, जसले उहाँलाई विश्वासघात गर्ने थियो, त्यसले भन्यो, यो अत्तरलाई 300 चाँदीका सिक्कामा बेचेर त्यो रकम गरीबहरूलाई दिन सकिँदैन थियो। त्यसले यो कुरा गरीबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले भनेको हो। त्यससँग पैसाको थैलो हुन्थ्यो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो। येशूले भन्नुभयो, भइहाल्यो, मेरो दफनको दिनको लागि तिनीसँग जे छ त्यो तिनलाई राख्न देऊ। गरीबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ हुने छैन। अब यहुदीहरूको ठूलो भिडले येशू त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर येशूले मृत्युबाट जीवित पार्नुभएको लाजरसलाई हेर्न पनि आए। लाजरसलाई पनि मार्नलाई मुख्य पुजारीहरू एकसाथ मिलेर षड्यन्त्र रचे, किनकि तिनको कारण धेरै यहुदीहरू भट्किएका थिए र येशूमा विश्वास गरेका थिए। भोलिपल्ट चाडमा ठूलो भीड आयो। जब येशू यरुसलेममा आउँदै हुनुहुन्छ भन्ने तिनीहरूले सुने, तिनीहरूले खजुरका हाँगाहरू लिए र उहाँलाई भेट्न गए अनि उच्च स्वरमा यसो भने, होसन्ना, परमप्रभुको नाउँमा आउनुहुने धन्यका हुन्, इसरायलका राजा धन्यका हुन्। येशूले एउटा गदाको बछेडा भेट्टाउनु भयो र त्यसमाथि चढ्नुभयो, जस्तो यो लेखिएको थियो। शिवन की छोरी नडराओ, हेर तिम्रा राजा गधामा चढेर आउँदै हुनुहुन्छ। उहाँका चेलाहरूले सुरुमा यी कुराहरू बुझेनन्, तर जब येशु महिमित हुनुभयो तब यी कुराहरू उहाँको विषयमा लेखिएका थिए र यी सबै कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी उनीहरूले सम्झे। उहाँले लाजरसलाई चिहानबाट बाहिर बोलाउनु हुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भीड़ले यस कुराको गवाही दिइ नै रह्यो। यही कारणले गर्दा पनि भीड़हरू उहाँलाई भेट्न गए, किनकि उहाँले यो चिन्ह गर्नुभएको भन्ने तिनीहरूले सुनेका थिए। फरिसीहरूले एक आपसमा भने, तिमीहरू देख्दछौ तिमीहरू केही पनि गर्न सक्दैनौ, हेर सारा संसारै त्यसको पछि लागेको छ। अहिले चाडमा आराधना गर्न गइरहेकाहरू मध्ये केही ग्रीकहरू पनि थिए। यिनीहरू गालिलको बेत्सेदामा बस्ने फिलिप कहाँ गए र तिनलाई भने, हजुर हामी येशूलाई भेट्न चाहन्छौ। फिलिपले गएर अन्द्रियासलाई भने, अनि अन्द्रियास र फिलिप सँगै गए र तिनीहरूले येशूलाई भने। येशूले तिनीहरूलाई जवाफ दिनुभयो, मानिसको पुत्रको महिमित हुने समय आएको छ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा झरेर मर्दैन भने यो आफै एक्लो रहन्छ, तर त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ। जसले आफ्नो प्राणलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो प्राणलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्नेछ। यदि कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ। यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ। अहिले मेरो प्राण दुखित भएको छ, म के भनौँ? हे पिता, मलाई यो घडीबाट बचाउनुहोस्, तर यसैको निम्ति म यो घडीसम्म आएँ। हे पिता, तपाईँको नाउँ महिमित पार्नुहोस्। तब स्वर्गबाट यसो भन्दै एउटा आवाज आयो, मैले मेरो नाम महिमित पारेको छु र म फेरि महिमित पार्नेछु। त्यहाँ छेउमा उभिने भीड़ले यो आवाज सुनेर मेघ गर्ज्यौ भने, अरूहरूले भने, स्वर्गदूत उहाँसँग बोलेको हो। यीशुले जवाफ दिनुभयो, यो आवाज मेरो निम्ति होइन तर तिमीहरूका निम्ति आएको हो। अब यो संसारको न्याय हुन्छ, अब यस संसारको शासक बाहिर फ्याँकिनेछ, अनि जब म पृथ्वीबाट उचालिन्छु म सबै मानिसहरूलाई आफूतिर खिच्नेछु। आफू कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्ने संकेत गर्न उहाँले यो कुरा भन्नुभएको थियो। भीड़ले उहाँलाई जवाफ दियो, हामीले व्यवस्थाबाट सुनेका छौं कि ख्रिस्ट सदा सर्वदा रहनुहुनेछ, तपाईँ कसरी भन्नुहुन्छ मानिसको पुत्र उचालिनुपर्छ? यो मानिसको पुत्र को हो? तब येशूले तिनीहरूलाई भन्नुभयो, केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ, तिमीहरूसँग ज्योति हुँदा हिँड ताकि अन्धकारले तिमीहरूलाई नढाकोस्। जो अन्धकारमा हिँड्छ त्यो कहाँ जाँदैछ भनी त्यसलाई थाहा हुँदैन। तिमीसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्वास गर ताकि तिमीहरू ज्योतिको सन्तान हुन सक्नेछौ। येशूले यी कुराहरू भन्नुभएपछि उहाँ त्यहाँबाट प्रस्थान गर्नुभयो र उहाँ तिनीहरूबाट लुकेर बस्नुभयो। तिनीहरूको सामु येशूले यति धेरै चिन्हहरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्वास गरेनन्। यसैले अगमवक्ताले बोलेका वचन पूरा होस् भनेर येशू भएको थियो, हे परमप्रभु, हाम्रो समाचार कसले विश्वास गरेको छ र परमप्रभुको बाहुली कसलाई प्रकट गरिएको छ? यसै कारण तिनीहरूले विश्वास गर्न सकेनन्, किनकि यसैयाले फेरि यसो भने, उहाँले तिनीहरूका आँखा अन्धो तुलाइदिनु भएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनु भएको छ, नत्र त तिनीहरूका आँखाले देख्ने थिए र तिनीहरूका हृदयले बुझ्ने थिए र तिनीहरू फर्कने थिए र मैले तिनीहरूलाई निको पार्ने थिए। यसैयाले यी कुराहरू भने किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले। तरै पनि शासकहरू मध्ये धेरैले येशूमा विश्वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यो खुल्ला रूपमा स्वीकार गरेनन्, नत्र त तिनीहरू सभाघरबाट निष्कासित हुन सक्थे, किनकि परमेश्वरबाट आउने प्रशंसा भन्दा मानिसहरूबाट आउने प्रशंसा बढी रुचाए। येशूले ठूलो स्वरमा भन्नुभयो, जसले ममाथि विश्वास गर्छ त्यसले मलाई मात्र होइन तर मलाई पठाउनु हुनेमाथि विश्वास गर्छ, र जसले मलाई देख्छ त्यसले मलाई पठाउनु हुनेलाई देख्छ। म संसारमा ज्योतिको रूपमा आएको छु ताकि मलाई विश्वास गर्ने अन्धकारमा नरहोस्। यदि कसैले मेरो वचन सुन्छ तर त्यसको पालना गर्दैन भने म त्यसको न्याय गर्दिन, किनकि म संसारको न्याय गर्न आएको होइन तर संसारलाई बचाउन आएको हुँ। जसले मलाई इन्कार गर्छ र मेरा वचनहरू ग्रहण गर्दैन त्यसको न्याय गर्ने एकजना छन्, मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ, किनकि म मेरो आफ्नै तर्फबाट बोलिन तर मलाई पठाउनु हुने पिताले नै मैले के बोल्ने र के भन्ने विषयमा आज्ञा दिनुभएको छ। म जान्दछु उहाँको आज्ञा अनन्त जीवन हो, त्यसैले म जे बोल्छु पिताले मलाई भन्नुभएको कुरा नै बोल्छु। अब निस्तार चाड अघि येशू जान्नुहुन्थ्यो कि उहाँ यस संसारबाट पिता कहाँ जाने उहाँको समय आएको थियो। यस संसारमा भएका उहाँका आफ्ना जतिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो। अहिले बेलुकीको भोजको बेला सैतानले सिमोनको छोरा यहुदा इस्करियतको हृदयमा यीशुलाई विश्वासघात गर्ने कुरा अघि नै हालिदिएको थियो। यीशुले जान्नुहुन्थ्यो पिताले सबै थोक उहाँको हातमा दिनुभएको छ, उहाँ पिताबाट नै आउनुभएको हो र फेरि परमेश्वर कहाँ नै फर्केर जाँदै हुनुहुन्छ। उहाँ बेलुकीको भोजन गरेर उठ्नुभयो र बाहिरी वस्त्र फुकाल्नुभयो, अनि उहाँले एउटा तौलिया लिनुभयो र आफ्नो कम्मरमा बेर्नुभयो। त्यसपछि उहाँले बाटामा पानी खन्याउनुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्बरमा बेरेको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो। उहाँ सिमोन पत्रुस कहाँ आउनुभयो र पत्रुसले उहाँलाई भने, प्रभु के तपाईँ मेरा गोडा धुँदै हुनुहुन्छ? यीशुले जवाफ दिनुभयो, म के गरिरहेको छु तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्नेछौ। पत्रुसले उहाँलाई भने, तपाईँले मेरा गोडा कहिल्यै पनि धुनुहुने छैन। यीशुले तिनलाई जवाफ दिनुभयो, यदि मैले तिमीलाई धोइन भने तिम्रो मसित केही हिस्सा हुने छैन। सिमोन पत्रुसले उहाँलाई भने, प्रभु मेरा गोडा मात्र होइन मेरा हात र मेरा शिर पनि धोइदिनुहोस्। यीशुले तिनलाई भन्नुभयो, जो नुहाएको छ त्यसका गोडा बाहेक अरू केही धुनु पर्दैन र त्यो पूर्ण रूपमा शुद्ध हुन्छ। तिमी शुद्ध छौ तर तिमीहरू सबैजना नै त छैनौ, किनकि उहाँलाई विश्वासघात गर्ने को हो भन्ने यीशुलाई थाहा थियो। त्यसले उहाँलाई भन्नुभयो, तिमीहरू सबैजना त शुद्ध छैनौ। त्यसैले जब यीशुले तिनीहरूका गोडा धोइसक्नुभयो उहाँले आफ्नो लुगा लगाउनुभयो र फेरि बस्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, मैले तिमीहरूका निम्ति के गरेको छु भन्ने के तिमीहरू बुझ्दछौ? तिमीहरू मलाई गुरु र प्रभु भन्छौ र तिमीहरू ठिकै भन्छौ, किनकि म त्यही हुँ। यदि म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एकअर्काको गोडा धुनुपर्छ, किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ। त्यसैले तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरे जस्तै गर्नुपर्छ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिक भन्दा महान हुँदैन, न त समाचार भाग त्यसलाई पठाउने भन्दा महान हुन्छ। यदि तिमीहरूले यी कुराहरू जान्यौ र ती गर्यौ भने तिमीहरू धन्यका हुनेछौ। म तिमीहरू सबैजनाको बारेमा बोलिरहेको छैन, मैले छानेकाहरूलाई म चिन्छु, तर धर्मशास्त्र पूरा हुनेछ, जसले मेरो रोटी खायो त्यसैले म माथि लात उठायो। यो कुरा हुनु अघि नै म तिमीहरूलाई भन्छु, ताकि जब यो कुरा हुन आउँछ म उही हुँ भनी तिमीहरूले विश्वास गर्न सक्नेछौ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मैले पठाएकोलाई ग्रहण गर्छ त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई पठाउनु हुनेलाई ग्रहण गर्दछ। जब येशूले यो भन्नुभयो उहाँ आत्मामा विचलित हुनुभयो अनि गवाही दिनुभयो र भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरू मध्ये एकजनाले मलाई धोका दिनेछ। उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर छक्क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले। उहाँका चेलाहरूमध्ये एकजना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लागेर बसिरहेका थिए। यसकारण सिमोन पत्रुसले यो चेलालाई इशारा गरेर भने, उहाँले कसको बारेमा भन्दै हुनुहुन्छ उहाँलाई सोध। त्यसैले तिनी येशूको छातीमा अडेस लागेर नै उहाँलाई भने, प्रभु त्यो को हो? येशूले जवाफ दिनुभयो, त्यो त्यही हो जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु। त्यसपछि उहाँले रोटीको टुक्रा चोप्नुभयो र सिमोन इस्करियतको छोरा यहुदालाई दिनुभयो। रोटी दिइसक्नु भएपछि सैतान त्यसभित्र पस्यो। त्यसैले येशूले त्यसलाई भन्नुभयो, तिमीले जे गर्न लागिरहेका छौ सो छिटो गरिहाल। अब उहाँले त्यसलाई किन यसो भन्नुभएको हो भन्ने त्यहाँ टेबलमा खान बसिरहेका कसैलाई पनि थाहा भएन। यहुदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई चाडको निम्ति आवश्यक पर्ने सामानहरू किन्न वा गरीबहरूलाई केही दिन भनी भन्नुभएको होला भनेर केहीले विचार गरे। यहुदाले रोटीको टुक्रा लिएपछि तुरुन्तै त्यहाँबाट हिँडिहाल्यो। यो रातको समय थियो। जब यहुदा त्यहाँबाट गयो येशूले भन्नुभयो, अब मानिसको पुत्रको महिमा भएको छ र उनमा परमेश्वरको महिमा भएको छ। यदि उनमा परमेश्वरको महिमा भएको छ भने परमेश्वरले आफूमा उनलाई पनि महिमित पार्नुहुनेछ र तुरुन्तै उनलाई महिमित पार्नुहुनेछ। साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु, तिमीहरूले मलाई खोज्नेछौ र मैले यहुदीहरूलाई भने चाहिँ अहिले तिमीहरूलाई पनि म भन्छु, जहाँ म जाँदैछु त्यहाँ तिमीहरू आउन सक्दैनौ। म तिमीहरूलाई नयाँ आज्ञा दिन्छु, तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ। जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु त्यसरी नै तिमीहरू पनि एकले अर्कालाई प्रेम गर्नुपर्छ। यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्यो भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्नेछन्। सिमोन पत्रुसले उहाँलाई भने, प्रभु तपाईँ कहाँ जाँदै हुनुहुन्छ? येशूले जवाफ दिनुभयो, म जहाँ जाँदैछु तिमी अहिले पछ्याउन सक्दैनौ, तर तिमीले पछ्याउनेछौ। पत्रुसले उहाँलाई भने, प्रभु मैले तपाईँलाई अहिले नै किन पछ्याउन सक्दिन? म तपाईँको लागि मेरो प्राण पनि दिनेछु। यीशुले जवाफ दिनुभयो, के तिमीले मेरो निम्ति आफ्नो प्राण नै दिनेछौ त? साँचो साँचो म तिमीलाई भन्दछु, भाले बाँच्नुभन्दा अघि तिमीले मलाई 3 पल्ट इन्कार गर्नेछौ।
तिमीहरूको हृदय विचलित नहोस्। तिमीहरूले परमेश्वरमा विश्वास गर्छौ, ममा पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने धेरै बस्ने ठाउँहरू छन्। यदि त्यसो नहुँदो हो त म तिमीहरूका लागि ठाउँ तयार पार्न जाँदैछु भनेर मैले तिमीहरूलाई भन्ने थिएँ त। म गएर तिमीहरूका लागि ठाउँ तयार पारेपछि म फेरि आउनेछु र म तिमीहरूलाई आफैसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ। म जहाँ जाँदैछु तिमीहरू त्यो बाटो चिन्छौ। थोमाले यीशुलाई भने, प्रभु तपाईँ कहाँ जाँदै हुनुहुन्छ? हामी जान्दैनौ, हामीले बाटो कसरी चिन्ने? यीशुले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। यदि तिमीहरूले मलाई चिनेको भए मेरा पितालाई पनि चिन्ने थियो। अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ र उहाँलाई देखेका छौ। फिलिपले यीशुलाई भने, प्रभु हामीलाई पिता देखाउनुहोस्, त्यही नै हामीलाई प्राप्त हुनेछ। यीशुले तिनलाई भन्नुभयो, म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु र पनि फिलिप अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ। तिमीहरू कसरी हामीलाई पिता देखाउनुहोस् भन्न सक्छौ? म पितामा छु र पिता ममा हुनुहुन्छ भने के तिमीहरू विश्वास गर्दैनौ? मैले तिमीहरूलाई भनेका वचनहरू म आफ्नै अधिकारले बोलेको होइन, तर ममा बास गर्नुहुने पिताले आफ्नो काम गरिरहनु भएको छ। म पितामा छु र पिता ममा हुनुहुन्छ भने मलाई विश्वास गर, नत्र कामहरूकै खातिर पनि मलाई विश्वास गर। साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्छ त्यसले मैले गरेका कामहरू पनि गर्नेछ र यी भन्दा पनि ठूला कामहरू गर्नेछ, किनकि म पिता कहाँ जाँदैछु। तिमीहरूले मेरो नाउँमा जे माग्छौ पुत्रमा पिताको महिमा होस् भनेर सो म गर्नेछु। यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु। यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ। अनि म पितासँग प्रार्थना गर्नेछु अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, अनि उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। उहाँ सत्यका आत्मा हुनुहुन्छ। संसारले उहाँलाई ग्रहण गर्न सक्दैन, किनकि यसले उहाँलाई देख्दैन वा उहाँलाई चिन्दैन, तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग बास गर्नुहुन्छ र तिमीहरूमा हुनुहुनेछ। म तिमीहरूलाई टुहरा छोड्ने छैन, म तिमीहरू कहाँ फर्किआउनेछु। केही समयपछि संसारले मलाई कहिल्यै देख्ने छैन, तर तिमीहरू मलाई देख्नेछौ। म जीवित भएको कारण तिमीहरू पनि जीवित रहनेछौ। त्यस दिन तिमीहरूले म पितामा छु अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्नेछौ। जससँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छ मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताले प्रेम गर्नुहुनेछ र म त्यसलाई प्रेम गर्नेछु र म आफै त्यस कहाँ देखा बज्नेछु। यहुदाले इस्करियोत होइन यीशुलाई भने, प्रभु के हुँदैछ र हामी कहाँ तपाईँ आफै देखा पर्नुहुन्छ र संसार कहाँ चाहिँ देखा पर्नुहुन्न? यीशुले तिनलाई जवाफ दिनुभयो, यदि कसैले मलाई प्रेम गर्छ भने त्यसले मेरो वचन पालन गर्नेछ, मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यस कहाँ आउनेछौ र त्यससँग हाम्रो वासस्थान बनाउनेछौ। जसले मलाई प्रेम गर्दैन त्यसले मेरो वचन पालन गर्दैन। तिमीहरूले सुनेका वचन मेरो होइन तर मलाई पठाउनु हुने पिताको हो। म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, तापनि सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। म तिमीहरूसँग शान्ति छोड्छु, म तिमीहरूलाई मेरो शान्ति दिन्छु, संसारले दिएको जस्तो म तिमीहरूलाई दिन्न। तिमीहरूको हृदय विचलित नहोस् र भयभीत नहोस्। मैले तिमीहरूलाई भनेको सुनेका छौ। म यहाँबाट जाँदैछु अनि म तिमीहरू कहाँ फेरि आउनेछु। यदि तिमीहरूले मलाई प्रेम गरेका भए तिमीहरू रमाउने थियौ, किनकि म पिता कहाँ जाँदैछु, किनकि पिता म भन्दा महान हुनुहुन्छ। अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्वास गर्न सक्नेछौ। म तिमीहरूसँग धेरै बोल्दिन, किनकि यस संसारको शासक आउँदैछ, त्यसको ममाथि केही शक्ति छैन। तर म पितालाई प्रेम गर्छु भन्ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु। उठौं र यहाँबाट जाउँ। म साँचो दाखको बोट हुँ र मेरा पिता दाखबारीका किसान हुनुहुन्छ। ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले काट्नुहुन्छ र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिबल्नुहुन्छ, ताकि यसले अझ धेरै फल फलाउन सकोस्। मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। ममा रहो र म तिमीहरूमा रहनेछु। जसरी दाखको बोटमा नरहेसम्म हाँगा आफैले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ। म दाखको बोट हुँ र तिमीहरू त्यसका हाँगाहरू हौ। जो ममा रहन्छ र म त्यसमा रहनेछु त्यसले धेरै फल फलाउँछ, किनकि म बिना तिमीहरू केही पनि गर्न सक्दैनौ। यदि कोही ममा रहँदैन भने त्यो हाँगा चाहिँ बाहिर फालिन्छ र त्यो सुकिहाल्छ। अनि मानिसहरूले यस्ता आगाहरूलाई बटुल्छन् र आगोमा हाल्छन् अनि ती जलिहाल्छन्। यदि तिमीहरू ममा रह्यौ र मेरा वचनहरू तिमीहरूमा रह्यो भने तिमीहरू जे इच्छा गर्छौ सो माग र त्यो तिमीहरूका निम्ति गरिनेछ। मेरो पिताको महिमा यसैमा छ कि तिमीहरूले धेरै फल फलाउनुपर्छ र यसरी तिमीहरू मेरा चेलाहरू हुनेछौ। जसरी पिताले मलाई प्रेम गर्नुभएको छ त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। मेरो प्रेममा रहौ। तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ। जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस्। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। आफ्ना मित्रहरूको लागि आफ्नो प्राण दिनुभन्दा अर्को कुनै महान प्रेम छैन। यदि तिमीहरूले मैले गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ। म तिमीहरूलाई नोकर भन्दिन किनकि त्यसका मालिकले के गर्छ सो नोकरले जान्दैन। मैले तिमीहरूलाई मित्र भनेको छु किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई बताइदिएको छु। तिमीहरूले मलाई चुनेनौ तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूका फल रहिरहनु पर्छ। त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ सो उहाँले तिमीहरूलाई दिनुहुनेछ। म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छु तिमीहरूले एकअर्कालाई प्रेम गर। यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरूले जान कि यसले तिमीहरूलाई घृणा गर्नु अघि मलाई घृणा गरेको छ। यदि तिमीहरू संसारका भएका भए संसारले तिमीहरूलाई आफ्नै झैं प्रेम गर्ने थियो तर तिमीहरू संसारका होइनौ र मैले तिमीहरूलाई संसारबाट चुने यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ। मैले तिमीहरूलाई भनेको वचन याद राख नोकर त्यसको मालिक भन्दा महान हुँदैन। यदि तिनीहरूले मलाई सताएका छन् भने तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन्। यदि तिनीहरूले मेरो वचन पालन गरेका भए तिनीहरूले तिमीहरूको पनि पालन गर्ने थिए। तिनीहरूले मेरो नाउँको कारण तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन् किनकि मलाई पठाउनु हुनेलाई तिनीहरू चिन्दैनन्। यदि म आएको थिइन र तिनीहरूसँग बोलेको थिइन भने त उनीहरूमा पाप हुने थिएन तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन। जसले मलाई घृणा गर्छ त्यसले मेरा पितालाई पनि घृणा गर्छ। यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू गरेको थिइनँ भने तिनीहरूमा पाप हुने थिएन तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन् र घृणा गरेका छन् तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पूरा हुनलाई भएको हो। तिनीहरूले मलाई बिना कारण घृणा गरे। जब सल्लाहकार आउनुहुन्छ जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात् सत्यको आत्मा जो पिताबाट आउनुहुनेछ उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ। तिमीहरूले पनि गवाही दिनेछौ किनकि तिमीहरू मसँग सुरुदेखि नै छौ। तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु। तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन्। वास्तवमा यस्तो समय आउँदैछ कि तिमीहरूलाई मार्ने जो कोहीले परमेश्वरको सेवा गरिरहेका छन् भनी ठान्नेछन्। तिनीहरूले यी कुराहरू गर्नेछन् किनकि तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन्। मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक। मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिन किनकि म तिमीहरूसँगै नै थिएँ तर अहिले म मलाई पठाउनु हुने कहाँ जाँदैछु। तर पनि तिमीहरू कसैले पनि तपाईँ कहाँ जाँदै हुनुहुन्छ भनी मलाई सोध्दैनौ। तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण तिमीहरूको हृदय निराशाले भरिएको छ। म तिमीहरूलाई सत्य कुरा भन्दछु म जानु नै तिमीहरूको निम्ति लाभदायक हुन्छ किनकि म गइन भने सल्लाहकार तिमीहरू कहाँ आउनुहुने छैन तर यदि म गएँ भने म उहाँलाई तिमीहरू कहाँ पठाउनेछु। जब सल्लाहकार आउनुहुन्छ उहाँले संसारलाई पाप र धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ। पापको बारेमा किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्। धार्मिकताको बारेमा किनकि म पिता कहाँ जाँदैछु र अब उपरान्त तिमीहरूले मलाई देख्ने छैनौ। अनि न्यायको बारेमा किनकि यस संसारको शासकको न्याय गरिएको छ। मैले तिमीहरूलाई धेरै कुरा भन्नु छ तर तिमीहरू यी कुराहरू सहन सक्दैनौ। जब उहाँ अर्थात् सत्यका आत्मा आउनुहुन्छ उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ किनकि उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन तर उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू उहाँले तिमीहरूलाई बताउनुहुनेछ। उहाँले मेरो महिमा गर्नुहुन्छ किनकि उहाँले जे मबाट लिनुहुन्छ त्यही तिमीहरूलाई बताइदिनुहुनेछ। पितासँग भएका सबै थोक मेरा हुन् यसकारण मैले भने आत्माले जे मबाट लिनुहुन्छ त्यही तिमीहरूलाई बताइदिनुहुनेछ। अलिबेरमा तिमीहरूले मलाई देख्ने छैनौ र अलिबेरमा फेरि तिमीहरूले मलाई देख्नेछौ। तब उहाँका चेलाहरूमध्ये
केहीले एक आपसमा भने, उहाँले हामीलाई के भन्नुभएको होला? अलिबेरमा तिमीहरूले मलाई देख्ने छैनौ र अलिबेरमा फेरि तिमीहरूले मलाई देख्नेछौ र किनकि म पिता कहाँ जाँदैछु। त्यसैले तिनीहरूले भने, उहाँले अलिबेरमा भनेर के भन्नुभएको? उहाँले के को बारेमा बताउँदै हुनुहुन्छ? सो हामी जान्दैनौ। तिनीहरूले यीशुलाई सोध्न चाहेको उहाँले देख्नुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो कि तिमीहरूले एक आपसमा सोध्दै गरेका कुरा यही हो जब मैले भने अलिबेरमा तिमीहरूले मलाई देख्ने छैनौ र अलिबेरमा फेरि तिमीहरूले मलाई देख्नेछौ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार रमाउनेछ। तिमीहरू शोकित हुनेछौ, तर तिमीहरूको शोक आनन्दमा बदलिनेछ। जब स्त्रीले बालक जन्माउँदा तिनलाई प्रसवन पीड़ा हुन्छ किनकि तिनको समय आएको छ, तर जब तिनले बच्चा जन्माउँछिन् संसारमा एक बालक जन्म भएको छ भन्ने आनन्दले तिनलाई पीड़ाको सम्झना हुँदैन। त्यसैले तिमीहरू पनि अहिले शोकित हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु अनि तिमीहरूको हृदय आनन्दित हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले खोसेर लैजान सक्ने छैन। त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्ने छैनौ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै थोक माग्यौ भने उहाँले तिमीहरूलाई दिनुहुनेछ। अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ, माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्। मैले तिमीहरूलाई यी कुराहरू दृष्टान्तमा भनेको छु, तर मैले दृष्टान्तमा नबोली तिमीहरूलाई पिताको बारेमा स्पष्ट रूपमा बताउने समय आउँदैछ। त्यस दिन तिमीहरूले मेरो नाउँमा माग्नेछौ र म तिमीहरूको निम्ति पितासँग प्रार्थना गर्नेछु भनेर म तिमीहरूलाई भन्दिन, किनकि तिमीहरूले मलाई प्रेम गरेका हुनाले र म पिताबाट आए भनी विश्वास गरेका हुनाले पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। म पिताबाट आए र म संसारमा आएको छु, फेरि म संसार छोड्दैछु र म पिता कहाँ जाँदैछु। उहाँका चेलाहरूले भने, हेर्नुहोस्, अहिले तपाईँ स्पष्ट रूपमा बोल्दै हुनुहुन्छ अनि तपाईँले दृष्टान्तमा बोल्नु भएको छैन। अब हामी जान्दछौ कि तपाईँ सबै कुरा जान्नुहुन्छ अनि कसैले तपाईँलाई प्रश्न सोध्नु आवश्यक छैन, त्यही कारणले हामी विश्वास गर्छौ तपाईँ परमेश्वरबाट आउनु भएको हो। येशूले जवाफ दिनुभयो, के तिमीहरू अब विश्वास गर्छौ? हेर, तिमीहरू छरपष्ट हुने, सबै आफ्नो घरतिर जाने र मलाई एक्लै छोड्ने समय आउँदैछ। वास्तवमा त्यो समय आइसकेको छ, तरै पनि म एक्लो छैन किनभने पिता मसँग हुनुहुन्छ। मैले तिमीहरूलाई यी कुरा भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति मिलोस्। संसारमा तिमीहरूलाई संकष्ट हुन्छ, तर साहस गर, मैले संसारलाई जितेको छु। येशूले यी कुराहरू भनिसक्नु भएपछि स्वर्गतिर आफ्ना आँखा उचालेर भन्नुभयो, पिता, समय आएको छ, आफ्ना पुत्रलाई महिमित पार्नुहोस् र पुत्रले तपाईँलाई महिमित पारोस्, किनभने तपाईँले पुत्रलाई सारा मानिसमाथि अधिकार दिनुभयो र तपाईँले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन दियोस्। अनन्त जीवन यही हो, तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई र तपाईँले पठाउनुभएका येशू ख्रीष्टलाई चिनुन्। तपाईँले मलाई दिनुभएका काम मैले सिद्ध्याएर पृथ्वीमा तपाईँलाई महिमित तुल्याएको छु। अब हे पिता, संसार बनिनुभन्दा अघि नै म तपाईँसँग हुँदाको महिमाले मलाई तपाईँको उपस्थितिमा महिमित पार्नुहोस्। तपाईँले मलाई संसारबाट दिनुभएका मानिसहरू कहाँ मैले तपाईँको नाउँ प्रकट गरे, तिनीहरू तपाईँका थिए र तपाईँले तिनीहरू मलाई दिनुभयो अनि तिनीहरूले तपाईँको वचन पालन गरेका छन्। अब तपाईँले मलाई दिनुभएका सबै थोक तपाईँबाट नै आउँदछन् भनी तिनीहरू जान्दछन्, किनकि तपाईँले मलाई दिनुभएका सबै वचनहरू मैले तिनीहरूलाई दिएको छु। तिनीहरूले ती ग्रहण गरेका छन् र म तपाईँबाट आएको हुँ भनेर साँच्चै जानेका छन् र तपाईँले नै मलाई पठाउनु भएको हो भनी तिनीहरूले विश्वास गरेका छन्। म तिमीहरूका लागि प्रार्थना गर्दछु, म संसारको निम्ति प्रार्थना गर्दिन, तर तपाईँले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्छु, किनकि तिनीहरू तपाईँका हुन्, मेरा सबै ती तपाईँका हुन् र तपाईँका सबै मेरा हुन्, म तिनीहरूमा महिमित हुन्छु। अब उपरान्त म संसारमा हुन्न, तर यी मानिसहरू संसारमा हुन्छन् र म तपाईँ कहाँ आउँदैछु। हे पवित्र पिता, तपाईँले मलाई दिनुभएकाहरूलाई तपाईँको नाउँमा सुरक्षा दिनुहोस्, ताकि जसरी हामी एक छौं त्यसरी नै तिनीहरू एक हुन्। म तिनीहरूसँग हुँदा तपाईँले मलाई दिनुभएकाहरूलाई मैले तपाईँको नाउँमा सुरक्षा दिएँ र विनाशको पुत्र बाहेक तिनीहरूमध्ये कोही पनि नष्ट भएन, कि यसरी धर्मशास्त्र पूरा हुनै पर्थ्यो। अब म तपाईँ कहाँ आउँदैछु, तर म यी कुराहरू संसारमा नै भनिरहेको छु ताकि मेरो आनन्द तिनीहरूमा पूरा भएको होस्। मैले तिनीहरूको वचन दिएको छु र संसारले तिनीहरूलाई घृणा गरेको छ, किनभने तिनीहरू संसारका होइनन् जस्तो म संसारको होइन। तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर होइन, तर तिनीहरूलाई दुष्टबाट बचाउनुहोस् भनी म तपाईँसँग प्रार्थना गर्दछु। तिनीहरू संसारका होइनन् जस्तो म संसारको होइन। तिनीहरूलाई सत्यमा पवित्र पार्नुहोस्, तपाईँको वचन सत्य छ।
जसरी तपाईँले मलाई संसारमा पठाउनुभयो त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु। तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु ताकि तिनीहरू आफै पनि सत्यतामा पवित्र पारिउन्। म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले तिनीहरूको वचनद्वारा मलाई विश्वास गर्नेछन्, ताकि जसरी पिता तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा छु त्यसरी नै तिनीहरू सबै एक होन्। म प्रार्थना गर्दछु कि तिनीहरू पनि हामीमा होन् ताकि तपाईँले मलाई पठाउनु भएको हो भनी संसारले विश्वास गरोस्। तपाईँले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक होन्। म तिनीहरूमा छु र तपाईँ ममा हुनुहुन्छ कि तिनीहरू एक भएर पूर्ण हुन्। तब तपाईँले मलाई पठाउनुभयो अनि तपाईँले मलाई प्रेम गर्नुभयो जस्तै तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जान्नेछ। हे पिता, तपाईँले मलाई दिनुभएकाहरू म जहाँ छु त्यही मसँग हुन् भन्ने म चाहन्छु कि तिनीहरूले मेरो महिमा देखुन् जुन तपाईँले मलाई दिनुभएको छ, किनभने तपाईँले मलाई संसारको सृष्टि अघिदेखि नै प्रेम गर्नुभयो। हे धर्मी पिता, संसारले तपाईँलाई चिनेन तर म तपाईँलाई चिन्दछु र तपाईँले मलाई पठाउनुभयो भनी यिनीहरूले जान्दछन्। मैले तपाईँको नाउँ तिनीहरूलाई चिनाएको छु र अझ पनि चिनाउनेछु ताकि जुन प्रेमले तपाईँले मलाई प्रेम गर्नुभयो त्यो प्रेम तिनीहरूमा रहोस् र म तिनीहरूमा रहूं। यी कुराहरू बोलिसक्नु भएपछि यीशु आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको पारीपट्टि जानुभयो। त्यहाँ एउटा बगैँचा थियो जहाँ उहाँ चेलाहरूसँगै प्रवेश गर्नुभयो। उहाँलाई विश्वासघात गर्ने यहुदालाई पनि त्यो ठाउँ थाहा थियो किनकि यीशु आफ्ना चेलाहरूसित प्राय त्यस बगैँचामा जानुहुन्थ्यो। अनि मुख्य पुजारीहरू र फरिसीहरूले पठाएका मन्दिरका पहरेदारहरू सहित बत्ती राको र हतियार बोकेका सिपाहीहरूको एक दल लिएर यहुदा त्यहाँ आयो। आफूमाथि भइरहेका सबै कुरा थाहा पाएर यीशु अगाडि आउनुभयो र तिनीहरूलाई सोध्नुभयो, तिमीहरू कसलाई खोजिरहेका छौ? तिनीहरूले उहाँलाई जवाफ दिए, नासरतका यीशुलाई। यीशुले तिनीहरूलाई भन्नुभयो, म उही हुँ। उहाँलाई विश्वासघात गर्ने यहुदा पनि सिपाहीहरू सँगै उभिरहेको थियो। त्यसैले जब यीशुले म उही हुँ भन्नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले। अनि उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो, तिमीहरू कसलाई खोजिरहेका छौ? तिनीहरूले फेरि भने, नासरतका येशूलाई। येशूले जवाफ दिनुभयो, मैले तिमीहरूलाई भने म उही हुँ, त्यसैले यदि तिमीहरू मलाई खोजिरहेका छौ भने यिनीहरूलाई जान देऊ। उहाँले बोल्नुभएको वचन पूरा हुनलाई यो भएको हो, तपाईँले मलाई दिनुभएकाहरूमध्ये एकजनालाई पनि मैले गुमाइन। तब सिमोन पत्रुसले आफूसँग भएको तरबार थुतेर प्रधान पुजारीका नोकरलाई प्रहार गरे र उसको दायाँ कान चट्टै काटिदिए। त्यस नोकरको नाम माल्खस थियो। यीशुले पत्रुसलाई भन्नुभयो, तरबार मेनमा नै राख, के पिताले मलाई दिनुभएको कचोरा मैले पिउनु पर्दैन र? त्यसैले सिपाहीहरूको दल र कप्तान र मन्दिरका पहरेदारहरूले यीशुलाई पक्रे र बाँधे। तिनीहरूले पहिले उहाँलाई हन्नास कहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए। कैयाफा त्यस वर्षका प्रधान पुजारी थिए। मानिसहरूका निम्ति एकजना मर्नु नै उत्तम हुन्छ भनी यहुदीहरूलाई सल्लाह दिने व्यक्ति कैयाफा नै थिए। सिमोन पत्रुस यीशुको पछि पछि लागे र अर्का चेलाले पनि त्यसै गरे। ती चेलाको प्रधान पुजारीसँग चिन्जान भएको हुनाले तिनी यीशुसँग प्रधान पुजारीका आँगनभित्र पसे, तर पत्रुस चाहिँ बाहिर ढोकामा नै उभिरहेका थिए। त्यसैले प्रधान पुजारीसँग चिन्जान भएका अर्का चेला बाहिर गए र ढोकामा कुर्ने नोकर्नीसँग कुरा गरे र पत्रुसलाई भित्र ल्याए। ढोकामा कुर्ने त्यो नोकर्नीले पत्रुसलाई भनिन्, के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एकजना होइनौ र? तिनले भने, म होइन। अब नोकरहरू र मन्दिरका पहरेदारहरू आगोको भुङ्रो बालेर आगो ताप्दै उभिरहेका थिए किनकि झाडो थियो। पत्रुस पनि आगो ताप्दै तिनीहरूसँगै उभिरहेका थिए। प्रधान पुजारीले यीशुलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे। यीशुले तिनलाई जवाफ दिनुभयो, म संसारसँग खुल्लम खुल्ला बोलेको छु। मैले सधैँ मन्दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहुदीहरू एकसाथ आउँथे। मैले कुनै पनि कुरा गुप्तमा भनेको छैन। तपाईँले मलाई किन सोध्नुहुन्छ? मेरो कुरा सुनेकाहरूलाई नै सोध्नुहोस्। मैले भनेका कुरा यी मानिसहरूले जान्दछन्। जब यीशुले यो कुरा भन्नुभयो त्यहाँ उभिरहेका मन्दिरका पहरेदारहरू मध्ये एकजनाले यीशुलाई थप्पड लायो र भन्यो, के प्रधान पुजारीलाई जवाफ दिने तेरो तरिका त्यही हो? यीशुले त्यसलाई जवाफ दिनुभयो, यदि मैले गलत तवरले बोले भने त्यो गलत कुराको गवाही देऊ, तर यदि मैले ठिकसँग बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ? अनि हन्नासले यीशुलाई बाँधेकै अवस्थामा प्रधान पुजारी कैयाफा कहाँ पठाए। अब सिमोन पत्रुस चाहिँ उभिएर आगो ताप्दै थिए अनि मानिसहरूले तिनलाई भने, के तिमी पनि त्यसका चेलाहरू मध्येका एकजना होइनौ? तिनले इन्कार गरेर भने, म होइन। अनि प्रधान पुजारीका नोकरहरूमध्ये पत्रुसले कान काटिदिएका नोकरका एकजना नातेदारले भने, के मैले तिमीलाई तिनीसित बगैँचामा देखेको होइन र? पत्रुसले फेरि इन्कार गरे अनि तुरुन्तै भाले भाँस्यो। त्यसपछि तिनीहरूले यीशुलाई कैयाफाबाट बडा हाकिमको महलमा लगे। बिहान सबेरै थियो, तिनीहरू बडा हाकिमको महलमा पसिनन्, कारण अशुद्ध भएर निस्तार चाटको भोज खान पाइँदैन कि भन्ने तिनीहरूलाई डर थियो। त्यसैले पिलातस तिनीहरू कहाँ बाहिर निस्केर भने, तिमीहरूले यी मानिसको विरूद्धमा के आरोप लाउँदैछौ? तिनीहरूले तिनलाई जवाफ दिए, यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईँ कहाँ सुम्पिने थिएनौ। त्यसकारण पिलातसले तिनीहरूलाई भने, तिमीहरू आफैले यिनलाई लैजाऊ र आफ्नो व्यवस्था अनुसार यिनको न्याय गर। अनि यहुदीहरूले तिनलाई भने, कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसंगत छैन। उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी यसोले संकेत गरेर भन्नुभएको उहाँको वचन पूरा होस् भनेर यसो भएको थियो। त्यसपछि पिलातस फेरि बडा हाकिमको महलभित्र पसे अनि तिनले यसोलाई बोलाएर भने, तिनले उहाँलाई भने, के तिमी युदीहरूका राजा हौ? यसोले जवाफ दिनुभयो, तपाईँ आफैले भन्नुभएको हो वा तपाईँलाई मेरो बारेमा अरू कसैले भनेको हो? पिलातसले जवाफ दिए, के म यहुदी हुँ? तिम्रो आफ्नै जाति र तिम्रा मुख्य पुजारीहरूले नै तिमीलाई म कहाँ सुम्पेका छन्, तिमीले के गर्यौ? यसोले जवाफ दिनुभयो, मेरो राज्य यो संसारको होइन। यदि मेरो राज्य यस संसारको थियो भने मेरा सेवकहरू लड्ने थिए र म यहुदीहरूको हातमा सुम्पिने थिइनँ, तर मेरो राज्य यस संसारको होइन। तब पिलातसले उहाँलाई भने, त्यसो भए तिमी राजा नै हो त? यसोले जवाफ दिनुभयो, तपाईँ नै मलाई राजा भन्नुहुन्छ। म यही उद्देश्यको निम्ति जन्मिएको हुँ अनि म यही उद्देश्यको निम्ति सत्यको गवाही दिन यस संसारमा आएको हुँ। सत्यको पक्षमा हुने सबैले मेरो आवाज सुन्छन्। पिलातसले उहाँलाई भने, सत्य के हो? यति भनेपछि तिनी फेरि यहुदीहरू कहाँ बाहिर गए र तिनीहरूलाई भने, म यस मानिसमा कुनै अपराध पाउँदिन, तर निस्तार चाडमा मैले तिमीहरूका निम्ति एकजनालाई छोडिदिने तिमीहरूको प्रथा छ। त्यसैले के म तिमीहरूका निम्ति यहुदीहरूका राजालाई छोडिदिएको तिमीहरू चाहन्छौ? तिनीहरू फेरि यसो भन्दै कराए, यस मानिसलाई होइन तर बारब्बालाई छोडिदिनुहोस्। बारब्बा चाहिँ एक डाँकु थियो। तब पिलातसले यीशुलाई लगे र उहाँलाई कुरा लगाए। सिपाहीहरूले काँडाहरू बेरेर एउटा मुकुट बनाई उहाँको शिरमा लगाइदिए अनि उहाँलाई बैजनी रङको वस्त्र पहिराइदिए। तिनीहरू उहाँ कहाँ आए र भने, यहुदीहरूका राजालाई प्रणाम। अनि तिनीहरूले उहाँलाई थप्पड लाए। पिलातस फेरि बाहिर निस्के र तिनीहरूलाई भने, हेर, मैले यिनलाई तिमीहरू कहाँ बाहिर ल्याउँदैछु कि मैले यिनमा कुनै दोष पाउँदिन भन्ने तिमीहरूले जान। त्यसैले यसु बाहिर आउनुभयो। उहाँले काँडाको मुकुट र बैजनी रङको वस्त्र लगाउनु भएको थियो। पिलातसले तिनीहरूलाई भने, हेर यी मानिस, जब मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूले यीशुलाई देखे, तिनीहरू उच्च स्वरले कराएर भने, त्यसलाई क्रुसमा टाँग्नुहोस्, त्यसलाई क्रुसमा टाँग्नुहोस्। पिलातसले तिनीहरूलाई भने, तिमीहरू आफैले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिन। यहुदीहरूले तिनलाई जवाफ दिए, हामीसँग व्यवस्था छ अनि त्यो व्यवस्था अनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्वरका पुत्र हुँ भनी दावी गरेको छ। जब पिलातसले यो भनाइ सुने, तिनी झण्डराए अनि तिनी फेरि बडा हाकिमको महलभित्र पसे र यीशुलाई भने, तिमी कहाँबाट आएका हौ? तर यीशुले तिनलाई जवाफ दिनु भएन। तब पिलातसले उहाँलाई भने, के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्ने शक्ति छ भन्ने के तिमीलाई थाहा छैन? यीशुले तिनलाई जवाफ दिनुभयो, तपाईँलाई माथिबाट नदिइएको भए तपाईँको ममाथि कुनै शक्ति हुने थिएन, यसकारण जसले मलाई तपाईँको हातमा सुम्पिदियो त्यसको पाप अझ ठूलो हुन्छ। यो सुनेर पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहुदीहरू यीशु भन्दै कराए, तपाईँले यो मानिसलाई छोड्नुभयो भने तपाईँ कैसरको मित्र हुनुहुन्न। जसले आफैलाई राजा तुल्याउँछ त्यो कैसरको विरुद्ध बोल्छ। जब पिलातसले यी कुराहरू सुने, तिनले यीशुलाई बाहिर ल्याए र ढुङ्गाको पेटी, हिब्रूमा गब्बथा भनिने ठाउँको न्याय आसनमा बसे। अब निस्तार चाडको तयारीको दिनको दिउँसोको करिब 12 बजेको थियो। पिलातसले यहुदीहरूलाई भने, हेर तिमीहरूका राजा। तिनीहरू ठूलो स्वरमा कराए, यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्नुहोस्। पिलातसले तिनीहरूलाई भने, के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्नुपर्ने हो? मुख्य पुजारीहरूले जवाफ दिए, हाम्रो कैसर बाहेक अरू कुनै राजा छैन। अन्तमा पिलातसले क्रुसमा टाँग्नको लागि यीशुलाई तिनीहरूको हातमा सुम्पिदिए। तिनीहरूले यीशुलाई लगे अनि उहाँ आफ्नो क्रुस आफै बोकी खप्परको स्थान भन्ने ठाउँमा जानुभयो, जसलाई हिब्रूमा गलगत्ता भनिन्छ। त्यहाँ तिनीहरूले यीशुलाई क्रुसमा टाँगे। उहाँसँगै अरू दुईजना मानिसलाई पनि यीशुलाई बीचमा पारेर दुवैपट्टि एक एकजनालाई क्रुसमा टाँगे। पिलातसले एउटा सूचना पनि लेखे र क्रुसमाथि राखे। त्यहाँ यस्तो लेखिएको थियो, नासरतका येशु यहुदीहरूका राजा। यहुदीहरू मध्ये धेरैले यो सूचना पढे किनभने येशुलाई क्रुसमा टाँगिएको ठाउँ सहरको नजिकै थियो। यो सूचना हिब्रू, ल्याटिन र ग्रिकमा लेखिएको थियो। तब यहुदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, यहुदीहरूका राजा नलेख्नुहोस्, बरु यसले म यहुदीहरूका राजा हुँ भनेको थियो भनी लेख्नुहोस्। पिलातसले जवाफ दिए, मैले जे लेखे सो लेखे। सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्त्र लिए अनि चार भाग बनाए। हरेक सिपाहीको लागि एक एक भाग पर्यो र त्यसै गरी बाहिरी लामो वस्त्र पनि लिए। अब बाहिरी लामो वस्त्र चाहिँ सिउनी बिनाको माथिदेखि तलसम्म पुरै बुनेको थियो। तब तिनीहरूले एक आपसमा भने, यसलाई नच्यातौं, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौं, धर्मशास्त्रको वचन पूरा होस् भनेर यसो भएको थियो। तिनीहरूले मेरो वस्त्र आपसमा भाग लगाए, तिनीहरूले मेरो बाहिरी लामो वस्त्रको लागि चिट्ठा हाले। सिपाहीहरूले यी कुराहरू गरे। येशूकी आमा, उहाँकी आमाकी बहिनी कलोपासकी पत्नी मरियम र मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए। जब येशूले आफ्नी आमा र आफूले प्रेम गर्नुभएका चेलालाई नजिकै उभिएको देख्नुभयो, उहाँले आफ्नी आमालाई भन्नुभयो, हे नारी, हेर्नुहोस् तपाईँका छोरा। अनि उहाँले ती चेलालाई भन्नुभयो, हेर तिम्री आमा। त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे। यसपछि येशूले सबै कुरा सिद्धियो भन्ने थाहा पाएर धर्मशास्त्र पूरा होस् भनी उहाँले भन्नुभयो, मलाई तिर्खा लाग्यो। अमिलो दाखमद्दले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो, त्यसैले तिनीहरूको एउटा स्पन्ज अमिलो दाखमद्दमा चोपेर हिसबको हाँगामा बाँधि उहाँको मुखमा राखिदिए। जब येशूले अमिलो दाखमद्द लिनुभयो, उहाँले भन्नुभयो, अब सिद्धियो। उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो प्राण त्याग्नुभयो। यो तयारीको दिन भएको र विश्राम दिनको अवधिमा शवहरू क्रुसमा नरहन् भन्ने हेतुले, किनकि यो विश्राम दिन महत्वपूर्ण दिन थियो। यहुदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे। तब सिपाहीहरू आए र येशूसँगै क्रुसमा टाँगिएका पहिलो र दोस्रो मानिसहरूका खुट्टा भाँचिदिए। जब तिनीहरू येशू कहाँ आए, तिनीहरूले उहाँको मृत्यु अघि नै भइसकेको देखे, त्यसैले तिनीहरूले उहाँका खुट्टा भाँचेनन्। तापनि सिपाहीहरू मध्ये एकजनाले उहाँको कोखमा भालाले घुच्यो र तत्कालै रगत र पानी निस्क्यो। जसले यो देखे तिनले यो गवाही दिएका छन् र तिनको गवाही सत्य छ, तिनले भनेको सत्य हो भनी तिनी जान्दछन् कि तिमीहरूले विश्वास गर्न सक। यी कुराहरू यस हेतुले भए कि धर्मशास्त्र पूरा होस्, उहाँको एउटै पनि हड्डी भाँचिने छैन। फेरि धर्मशास्त्रको अर्को खण्डले भन्छ, जसलाई तिनीहरूले घोचे तिनीहरूले उहाँलाई हेर्नेछन्। यी कुराहरूपछि अरिमाथियाका योसेफले येशूको शव लान पाऊ भनी पिलातससँग अनुरोध गरे। योसेफ चाहिँ येशूका चेला थिए र यहुदीहरूको डरले तिनी गुप्तमा मात्र चेला थिए। पिलातसले तिनलाई अनुमति दिए, त्यसैले योसेफ आएर उहाँको शव लगे। निकोदेमस पनि आए, जो पहिले येशु कहाँ राति आएका थिए। तिनले झण्डै 33 किलो मुर्र र एलाबको मिश्रण ल्याए। त्यसैले तिनीहरूले येशुको शव लगे र दफनको निम्ति यहुदीहरूको चलन अनुसार सुगन्धित मसला सहित मलमलको कपडाले बेरे। अब उहाँलाई क्रुसमा झुण्डाइएको ठाउँमा एउटा बगैँचा थियो र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्ति गाडिएको थिएन। यो दिन यहुदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यही नै राखे। तीन दिनपछि गालिलको कानामा एउटा विवाह थियो र येशूकी आमा त्यहाँ थिइन्। त्यस विवाहमा येशू र उहाँका चेलाहरू पनि निम्त्याइएका थिए। जब दाखमध्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, तिनीहरूसित दाखमध्य छैन। येशूले जवाफ दिनुभयो, हे नारी, यो कुरासँग मेरो के सरोकार, मेरो समय अझ आइसकेको छैन। उहाँकै आमाले नोकरहरूलाई भनिन्, उहाँले तिमीहरूलाई जे भन्नुहुन्छ त्यही गर। त्यहाँ यहुदी विधि अनुसार शुद्धिकरणको लागि झण्डै 100 लिटर अटाउने 6 ढुङ्गाका घ्याम्पाहरू थिए। येशूले तिनीहरूलाई भन्नुभयो, घ्याम्पाहरूमा पानी भर। त्यसैले तिनीहरूले घ्याम्पाहरूका मुखसम्मै पानी भरिदिए। जब उहाँले नोकरहरूलाई भन्नुभयो, अब अलिकति लगेर भोजको प्रमुखलाई देऊ, तिनीहरूले त्यसै गरे। भोजको प्रमुखले दाखमद्द बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्ने उनलाई थाहा थिएन। तर पानी भर्ने नोकरहरूलाई थाहा थियो। तब उनले दुलाहालाई बोलाए र तिनलाई भने, हरेक मानिसले असल दाखमद्द पहिले बाँड्छ र उनीहरू मातेपछि कमसल दाखमद्द बाँड्छ, तर तपाईँले त असल दाखमद्द अझसम्म राख्नुभएको छ। गालिलको कानामा येशूले गर्नुभएको यो पहिलो चिन्ह थियो र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो अनि उहाँका चेलाहरूले उहाँलाई विश्वास गरे। यसपछि येशू आफ्ना आमा, भाइहरू र चेलाहरूसँग कफर्नहुममा झर्नुभयो र त्यहाँ उहाँहरू केही दिन बस्नुभयो। यहुदीहरूको निस्तार चाड आउन लागेको थियो र येशु यरुसलेम जानुभयो। उहाँले मन्दिरमा गोरुहरू, भेडाहरू र परेवाहरू बेच्नेहरूलाई भेट्टाउनुभयो र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए। त्यसैले उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरू सहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर निकालिदिनुभयो। उहाँले पैसा साट्नेहरूको पैसा छरपष्ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो। परेवा बेच्नेहरूलाई उहाँले भन्नुभयो, यिनीहरूलाई यहाँबाट लैजाओ, मेरा पिताको घरलाई व्यापारको घर नबनाओ। उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, तपाईँको घरको जोसले मलाई जलाउँछ। तब यहुदीहरूले उहाँलाई प्रतिउत्तर दिए र यसो भने, तपाईँले यी कुराहरू गरिरहनु भएको छ, यसको लागि तपाईँले हामीलाई के चिन्ह देखाउनुहुन्छ? यसुले जवाफ दिनुभयो, यो मन्दिरलाई भत्काओ र तीन दिनमा म यसलाई खडा गर्नेछु। तब यहुदीहरूले भने, यो मन्दिर बनाउन 46 वर्ष लाग्यो र तपाईँले यसलाई तीन दिनमा बनाउनुहुन्छ? तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनु भएको थियो। त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा उहाँले भन्नुभएको यो कुरा उहाँका चेलाहरूले सम्झे र तिनीहरूले धर्मशास्त्र र येशूले भन्नुभएको यो भनाइमाथि विश्वास गरे। उहाँ निस्तार चाडको अवधिभर यरुसलेममा हुनुहुन्थ्यो। उहाँले गर्नुभएको चिन्हहरू देखेर धेरैजनाले उहाँको नाउँमा विश्वास गरे। तर येशूले आफैलाई तिनीहरूको भरोसामा छोड्नु भएन, किनभने उहाँले सबै मानिसलाई चिन्नुहुन्थ्यो। किनकि मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनु पर्दैनथ्यो, किनभने मानिसभित्र के छ भन्ने उहाँ स्वयं जान्नुहुन्थ्यो। हप्ताको पहिलो दिन सबेरै अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन् र तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन्। यसकारण तिनी दौडेर सिमोन पत्रुस र येशूले प्रेम गर्नुभएका अर्का चेला कहाँ आइन् र तिनले तिनीहरूलाई भनिन्, तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगेछन् अनि उहाँलाई कहाँ राखेका छन् सो हामी जान्दैनौ। तब पत्रुस र ती अर्का चेला बाहिर निस्केर चिहानतिर गए। तिनीहरू दुवैजना सँगसँगै दौडे। अर्का चेला चाँडै पत्रुस भन्दा अघि दौडे अनि चिहानमा पहिले आइपुगे। तिनले निहुरिएर चिहानभित्र हेर्दा मलमलका कपडाहरू त्यहाँ पडिरहेका देखे, तर तिनी भित्र पसेनन्। सिमोन पत्रुस तिनी पछि आइपुगे र चिहानभित्र पसे। तिनले त्यहाँ मलमलका कपडाहरू पडिरहेका देखे अनि उहाँको शिरको कपडा पनि देखे। यो शिरको कपडा त्यहाँ पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्गै पट्टाइएको थियो। त्यसपछि चिहानमा पहिला आइपुग्ने ती अर्का चेला पनि भित्र गए अनि तिनले देखे र विश्वास गरे। त्यस बेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्त्र बुझेनन्। त्यसपछि चेलाहरू आआफ्ना घर फर्के, तर मरियम चाहिँ रुँदै चिहान बाहिर उभिरहेकी थिइन्। तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन्। तिनले सेतो पहिरनमा येशूको शव राखिएको शिरपट्टि एक र पाउपट्टि अर्को गरी दुईजना स्वर्गदूत बसिरहेका देखिन्। तिनीहरूले तिनलाई भने, हे नारी, तिमी किन रोइरहेकी छौ? तिनले तिनीहरूलाई भनिन्, किनभने तिनीहरूले मेरा प्रभुलाई लगेका छन् अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन्। जब तिनले येशू भनेर पछाडि फर्किन्, तिनले त्यहाँ येशू उभिरहनु भएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन्। येशूले तिनलाई भन्नुभयो, ए नारी, तिमी किन रोइरहेकी छौ? तिमी कसलाई खोज्दैछौ? तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन् र तिनले भनिन्, हजुर, यदि तपाईँले उहाँलाई लानु भएको छ भने मलाई बताउनुहोस्, तपाईँले उहाँलाई कहाँ राख्नु भएको छ र म उहाँलाई लिएर जानेछु। येशूले तिनलाई भन्नुभयो, मरियम, तिनी फर्किन् र आर्मेइक भाषामा उहाँलाई भनिन्, रब्बोनी, जसको अर्थ हुन्छ गुरु। येशूले तिनलाई भन्नुभयो, मलाई समाति नराख, किनभने म अझै पिता कहाँ गएको छैन, तर मेरा भाइहरू कहाँ गएर तिनीहरूलाई भनिदेऊ कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ जानेछु। मरियम मग्दलिनी चेलाहरू कहाँ आइन् र तिनलाई उहाँले भन्नुभएका यी कुराहरू बताइन् र भनिन्, मैले प्रभुलाई देखे। त्यही दिन हप्ताको पहिलो दिनको साँझ पख यहुदीहरूको डरले चेलाहरू ढोका बन्द गरेर भित्र बसिरहेका बेला यीशु आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति होस्। जब उहाँले तिनीहरूलाई यो भन्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो। चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए। तब येशूले तिनीहरूलाई फेरि भन्नुभयो, तिमीहरूलाई शान्ति होस्, जसरी पिताले मलाई पठाउनु भएको छ त्यसरी नै म तिमीहरूलाई पठाउँदैछु। यति भनिसकेपछि येशूले तिनीहरूमाथि सास फुक्नुभयो र तिनीहरूलाई भन्नुभयो, पवित्र आत्मा लेऊ, तिमीहरूले जसका पापहरू क्षमा गर्छौ ती तिनीहरूका निम्ति क्षमा गरिन्छन्, जसका पापहरू तिमीहरू क्षमा गर्दैनौ ती क्षमा हुने छैनन्। येशू आउनुहुँदा 12 जना चेलामध्ये दिदुमस भनिने थोमा चाहिँ तिनीहरूसँग थिएनन्। पछि अरू चेलाहरूले हामीले प्रभुलाई देख्यौं भनी तिनलाई बताए।
तिनले तिनीहरूलाई भने, मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औंला त्यहाँ नहालेसम्म र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्वास गर्ने छैन। आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए र थोमा पनि तिनीहरू सँगै थिए। ढोकाहरू बन्द गरिएको अवस्थामा नै यीशु तिनीहरू कहाँ आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो र भन्नुभयो, तिमीहरूलाई शान्ति होस्। त्यसपछि उहाँले थोमालाई भन्नुभयो, तिम्रा औंला यहाँ हाल र मेरा हातहरू हेर, अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्वासी नहौ तर विश्वासी हौ। थोमाले उहाँलाई जवाफ दिए, मेरा प्रभु, मेरा परमेश्वर। यीशुले तिनीलाई भन्नुभयो, तिमीले मलाई देखेको कारणले विश्वास गरेका छौ, धन्य हुन् तिनीहरू जसले मलाई नदेखेर पनि विश्वास गरेका छन्। यस पुस्तकमा नलेखिएका अरू धेरै चिन्हहरू यीशुले चेलाहरूको उपस्थितिमा गर्नुभयो, तर यी चाहिँ लेखिएका छन् ताकि यीशु नै ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ भने तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक। यी कुराहरू पछि यीशु आफै फेरि तिबेरियास समुद्रमा चेलाहरू कहाँ देखा पर्नुभयो। उहाँ यसरी देखा पर्नुभयो, सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालिलको कानाका नथानेल, जब्दियाका छोराहरू र यीशुका अरू दुई चेलाहरू एकसाथ थिए। सिमोन पत्रुसले तिनीहरूलाई भने, म माछा मार्न जाँदैछु। तिनीहरूले तिनलाई भने, हामी पनि तिमीसँगै आउँछौ। तिनीहरू गएर डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले केही माछा पक्रेनन्। अब बिहान सबेरै थियो। यीशु समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ यीशु हुनुहुन्छ भनी चेलाहरूले चिनेनन्। त्यसैले यीशुले तिनीहरूलाई भन्नुभयो, ए बालकहरू, के तिमीहरूसँग केही माछा छ? उनीहरूले उहाँलाई जवाफ दिए, छैन। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ। त्यसैले तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्न सकेनन्। तब यीशुले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, उहाँ प्रभु हुनुहुन्छ। जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्ने सुने, तिनले तिनको बाहिरी वस्त्र बाँधे, किनकि तिनले त्यो फुकालेका थिए, र समुद्रमा हामफाले। अरू चेलाहरू डुङ्गामै बसी माछाले भरिएको जाल तान्दै आए, किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब 100 मिटर टाढा मात्र थिए। जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले कोइलाको भुङ्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे। यसुले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले भर्खरै पक्रेका माछाहरूबाट केही ल्याओ। तब सिमोन पत्रुस डुङ्गामा चढे र 153 ठूला ठूला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए। त्यहाँ यति धेरै माछाहरू थिए, तर पनि जाल च्यातिएन। यीशुले तिनीहरूलाई भन्नुभयो, आओ र खाजा खाओ। कुनै पनि चेलाले तपाईँ को हुनुहुन्छ भनी उहाँलाई सोध्ने साहस गरेन। उहाँ प्रभु हुनुहुन्छ भनी तिनीहरूलाई थाहा थियो। यीशु आउनुभयो र रोटी लिनुभयो र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो। मृत्युबाट जीवित हुनुभएपछि यीशुले आफूलाई चेलाहरू कहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो। तिनीहरूले खाजा खाइसकेपछि यीशुले सिमोन पत्रुसलाई भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ? पत्रुसले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। यीशुले तिनलाई भन्नुभयो, मेरा थुमाहरूलाई खुवाऊ। उहाँले तिनलाई फेरि दोस्रो पटक भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुसले उहाँलाई जवाफ दिए, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। यीशुले तिनलाई भन्नुभयो, मेरा भेडाहरूको हेरचाह गर। उहाँले तिनलाई तेस्रो पटक भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखित भए, किनकि यीशुले तिनलाई के तिमी मलाई प्रेम गर्छौ भनी तेस्रो पटक सोध्नु भएको थियो। तिनले उहाँलाई भने, प्रभु, तपाईँ सबै थोक जान्नुहुन्छ, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। यीशुले तिनलाई भन्नुभयो, मेरा भेडाहरूलाई खुवाऊ। साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफै लुगा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई लुगा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लैजानेछ। पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्वरलाई महिमा दिन्छ भनी संकेत गर्न यीशुले यसो भन्नुभयो। उहाँले यो बताउनु भएपछि पत्रुसलाई भन्नुभयो, मलाई पछ्याउ। पत्रुस फर्केर हेर्दा तिनले यीशुले प्रेम गर्नुभएका चेला उहाँहरूको पछि पछि आइरहेका देखे। तिनी बेलुकीको भोजमा यीशुको छातीमा अडेस लागेर बस्ने र उहाँलाई प्रभु तपाईँलाई विश्वासघात गर्ने को हो भनी सोध्ने चेला थिए। पत्रुसले तिनलाई देखे र यीशुलाई भने, प्रभु, यी मानिसको चाहिँ के हुन्छ? यीशुले तिनलाई भन्नुभयो, यदि म नआउन्जेलसम्म तिनी रहिरहेको मैले चाहे भने पनि तिमीलाई के भयो त? तिमी मलाई पछ्याऊ। त्यसैले ती चेला मर्ने छैनन् भन्ने यो भनाई भाइहरूमाझ फैलियो। तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्नुभएको थिएन। तर यदि म नआउन्जेलसम्म तिनी रहिरहेको मैले चाहे भने पनि तिमीलाई के भयो त भन्नुभएको थियो। यी कुराहरूको गवाही दिने र यी कुराहरू लेख्ने यिनै चेला हुन् र हामी जान्दछौं यिनको गवाही सत्य छ। येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन्। यदि ती सबै लेखिएका भए मलाई लाग्छ ती लेखिएका पुस्तकहरू संसारैभरि पनि अटाउने थिएनन्। अब निकोदेमस नाउँ गरेका एकजना मानिस थिए। उनी एक फरिसी र यहुदी महासभाका सदस्य थिए। यी मानिस राति येशू कहाँ आए र उहाँलाई भने, रब्बी, हामी जान्दछौ तपाईँ परमेश्वरबाट आउनुभएका एकजना शिक्षक हुनुहुन्छ, किनकि तपाईँले गर्नुभएका यी चिन्हहरू परमेश्वर त्यससँग नभइकन कसैले पनि गर्न सक्दैन। येशूले तिनलाई जवाफ दिनुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन। निकोदेमसले उहाँलाई भने, मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ? ऊ फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पसेर जन्मन सक्छ? येशूले जवाफ दिनुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट जन्मेन भने त्यो परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई फेरि पनि जन्मनुपर्छ भनेकोमा अचम्म नमान। हावा जता चाहन्छ त्यतै भन्छ र तिमीले यसको आवाज सुन्छौ, तर यो कहाँबाट आउँछ वा कतातिर गइरहेको छ तिमी जान्दैनौ। पवित्र आत्माबाट जन्मेका पनि त्यस्तै हुन्छन्। निकोदेमसले उहाँलाई भने, यी कुराहरू कसरी हुन सक्छन्? यसले तिनलाई जवाफ दिनुभयो, के तिमी इसरायलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ? साँचो साँचो म तिमीलाई भन्दछु, हामी जे जान्दछौ त्यही भन्छौ र हामीले जे देखेका छौ त्यसैको गवाही दिन्छौ, तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीको कुरा भने तिमीहरू विश्वास गर्दैनौ, मैले स्वर्गका कुराहरू भने तिमीहरूले कसरी विश्वास गर्छौ? स्वर्गबाट ओर्लिआएका मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लेको छैन। जसरी मूसाले उजाड स्थानमा सर्पलाई उचाले, त्यसै गरी मानिसको पुत्र पनि उचालिनुपर्छ कि उहाँमा विश्वास गर्ने सबैले अनन्त जीवन पाउन्। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नमरोस् तर उसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले यस संसारलाई दोषी ठहराउन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो। उहाँमा विश्वास गर्ने दोषी ठहरिने छैन, तर उहाँमा विश्वास नगर्ने अघि नै दोषी ठहरिसकेको छ, किनभने त्यसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। न्याय चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै प्रेम गरे, किनभने तिनीहरूका कामहरू दुष्ट थिए। किनकि दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र त्यो ज्योतितर्फ आउँदैन, नत्र भने त्यसका कामहरू प्रकट हुनेछन्। तापनि सत्यतामा चल्ने ज्योतिमा आउँछ र यसरी परमेश्वरमा गरिएका त्यसका कामहरू स्पष्ट देखिन्छ। त्यसपछि येशू र उहाँका चेलाहरू युदियाको भूमिमा जानुभयो। त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्तिस्मा दिनुभयो। युहन्नाले पनि सालिम नजिकैको एनोनमा बप्तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ धेरै पानी थियो, मानिसहरू उनी कहाँ आइरहेका थिए र तिनीहरूले बप्तिस्मा लिँदै थिए। युहन्ना यस बेलासम्म झालखानामा परेका थिएनन्। त्यति बेला युहन्नाको केही चेलाहरू र एकजना यहुदी बीच विधिवत शुद्धिकरणको विषयमा विवाद भयो। तिनीहरू युहन्ना कहाँ गए र तिनलाई भने, रब्बी, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईँसँग हुनुहुने र तपाईँले गवाही दिनुभएको व्यक्तिले बप्तिस्मा दिइरहनु भएको छ र तिनीहरू सबै उहाँ कहाँ गइरहेका छन्। युहन्नाले जवाफ दिए, मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै पनि कुरा प्राप्त गर्न सक्दैन। मैले म ख्रिस्ट होइन, तर म उहाँभन्दा अघि पठाइएको हुँ भनी भनेको कुराको तिमीहरू आफै गवाही दिन सक्छौ। जससँग दुलही छ त्यही दुलाहा हो। दुलाहाको साथी जो उभिएर उनको कुरा सुन्छ, दुलाहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ। त्यसैले मेरो यो आनन्द अहिले पूरा भएको छ। उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ। माथिबाट आउनुहुने सबैभन्दा माथि हुनुहुन्छ। जो पृथ्वीबाटको हो त्यो पृथ्वीकै हो र त्यसले पृथ्वीका कुराहरू बोल्दछ। जो स्वर्गबाट आउनुहुन्छ उहाँ सबैभन्दा माथि हुनुहुन्छ। उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। उहाँको गवाही ग्रहण गर्नेले परमेश्वर सत्य हुनुहुन्छ भन्ने प्रमाणीकरण गरेको हुन्छ, किनकि परमेश्वरले जसलाई पठाउनु भएको छ त्यसले उहाँको वचन बोल्छ, किनभने उहाँले पवित्र आत्मा बिना नापतौल दिनुहुन्छ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै कुरा उहाँको हातमा दिनुभएको छ। पुत्रमा विश्वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवज्ञा गर्नेले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमा रहन्छ। जब युहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्थ्यो र बप्तिस्मा दिँदै हुनुहुन्थ्यो भनी फरिसीहरूले सुने भन्ने उहाँले थाहा गर्नुभयो। यद्यपि येशू आफैले बप्तिस्मा दिँदै हुनुहुन्थ्यो, तर उहाँका चेलाहरूले बप्तिस्मा दिँदै थिए। उहाँ यहुदिया छोडेर गालिलतिर जानुभयो, तर उहाँ सामरिया भएर जानु आवश्यक थियो। त्यसैले सामरियामा उहाँ सुखार भनिने शहरमा आइपुग्नुभयो, जुन शहर याकुबले आफ्नो छोरा युसेफलाई दिएका जमिनको नजिकै थियो। त्यहाँ याकुबको इनार थियो। यीशु आफ्नो यात्राले थाक्नुभयो र इनारको छेउमा बस्नुभयो। त्यसबेला झण्डै मध्याह भएको थियो। एकजना सामरी स्त्री पानी भर्न आइन् र यीशुले तिनलाई भन्नुभयो, मलाई पानी पिउन देऊ। त्यसबेला उहाँका चेलाहरू खानेकुरा किन्न सहरतिर गएका थिए। त्यसपछि सामरी स्त्रीले उहाँलाई भनिन्, तपाईँ एकजना यहुदी भएर पनि म एउटी सामरी स्त्रीसँग कसरी पिउने पानी माग्नु भएको? किनकि यहुदीहरूले सामरीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन्। यीशुले तिनलाई जवाफ दिनुभयो, यदि तिमीले परमेश्वरको वरदानलाई चिनेकी भए र मलाई पानी पिउन देऊ भनिरहनेलाई चिनेकी भए, तिमीले उससँग माग्ने थियौ र उसले तिमीलाई जिउँदो पानी दिने थियो। स्त्रीले उहाँलाई जवाफ दिइन्, हजुर, तपाईँसित पानी उघाउने केही पनि छैन, इनार पनि गहिरो छ, तपाईँले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईँ हाम्रा पिता पुर्खा याकुब भन्दा महान हुनुहुन्छ? उहाँले हामीलाई इनार दिनुभयो र उहाँ आफैले पनि इनारबाट पानी पिउनुभयो र उहाँका सन्तानहरू र उहाँका गाईबस्तुहरूले पनि पिए। यीशुले तिनलाई भन्नुभयो, हरेक जसले यो पानी पिउँछ त्यो फेरि तिर्खाउनेछ, तर जसले मैले दिने पानी पिउँछ त्यो फेरि कहिल्यै तिर्खाउने छैन। बरु मैले दिने पानी त्यो पानी त्यसको अन्तस्करणमा अनन्त जीवनसम्म उम्रिरहने पानीको मूल बन्नेछ। स्त्रीले उहाँलाई भनिन्, हजुर, मलाई यो पानी दिनुहोस् ताकि म फेरि तिर्खाउने छैन र यहाँ पानी लिन आउनुपर्ने छैन। यीशुले तिनलाई भन्नुभयो, जाऊ, तिम्रो लोग्नेलाई बोलाऊ र यहाँ आऊ। स्त्रीले उहाँलाई भनिन्, मेरो लोग्ने छैन। यीशुले जवाफ दिनुभयो, मेरो लोग्ने छैन भने तिमीले साँचो भनेकी छेउ, किनकि तिम्रा पाँचजना लोग्ने भइसकेका छन् र अहिले भएको चाहिँ तिम्रो लोग्ने होइन, तिमीले भनेकी कुरा साँचो हो। स्त्रीले उहाँलाई भनिन्, हजुर, तपाईँ अगमवक्ता हुनुहुन्छ भने म देख्छु। हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्थान यरुसलेम नै हो भनी तपाईँहरू भन्नुहुन्छ। यीशुले तिनलाई भन्नुभयो, हे नारी, मलाई विश्वास गर, समय आइरहेको छ, तिमीहरूले पितालाई न यो पर्वतमा न त यरुसलेममा नै आराधना गर्नेछौ। तिमीहरूले जे जान्दैनौ त्यसैको आराधना गर्छौ, हामी जे जान्दछौ त्यसैको आराधना गर्छौ, किनकि उद्धार यहुदीहरूबाट नै आउँछ। तापनि साँचो आराधकले पितालाई आत्मा र सत्यतामा आराधना गर्ने बेला आइरहेको छ र त्यो अहिले नै हो, किनकि पिताले आफ्ना आराधकहरू हुन यस्ता मानिसहरूको खोजी गर्दै हुनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। स्त्रीले उहाँलाई भनिन्, ख्रिस्ट भनिने मसीह आउँदै हुनुहुन्छ भन्ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्छ उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ। यीशुले त्यसलाई भन्नुभयो, तिमीसँग कुराकानी गरिरहने म उही नै हुँ। त्यही बेला उहाँका चेलाहरू आइपुगे। उहाँ स्त्रीसित किन कुराकानी गर्दै हुनुहुन्थ्यो भनी तिनीहरू चकित भइरहेका थिए। तर तपाईँ के चाहनुहुन्छ वा किन तपाईँ त्यससँग कुराकानी गर्दै हुनुहुन्छ भनी कसैले पनि भनेन। त्यसपछि ती स्त्रीले आफ्नो पानीको गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्, आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनु हुने मानिसलाई हेर, कतै उहाँ नै ख्रिस्त हुनुहुन्न। तिनीहरू सहरबाट निस्केर उहाँ कहाँ आए। त्यसै बेला चेलाहरूले उहाँलाई यसो भन्दै अनुरोध गरिरहेका थिए, रब्बी, खानुहोस्। तर उहाँले तिनीहरूलाई भन्नुभयो, मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ। त्यसकारण चेलाहरूले एक आपसमा भने, उहाँलाई कुनै खानेकुरा कसैले ल्याइदियो कि? यीशुले तिनीहरूलाई भन्नुभयो, जसले मलाई पठाउनु भयो उहाँको इच्छा र उहाँको काम पूरा गर्नु नै मेरो खानेकुरा हो। अझ पनि 4 महिना छ र त्यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्दैनौ? म तिमीहरूलाई भन्दैछु, आफ्ना आँखा उठाएर खेतहरूलाई हेर, कटनीको निम्ति अन्न पाकिसकेको छ। जसले कटनी गर्छ त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, र यसरी छर्ने र कटनी गर्ने सँगसँगै रमाउँछन्। किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्ने यो भनाई यसैमा साँचो छ। तिमीहरूले जहाँ परिश्रम गरेका छैनौ त्यहाँ कटनी गर्न मैले तिमीहरूलाई पठाए। अरूहरूले परिश्रम गरेका छन् र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ। मैले गरेका सबै कुरा उहाँले मलाई भन्नुभयो भनी स्त्रीले दिएको गवाहीले गर्दा त्यस सहरका धेरै सामरीहरूले उहाँमा विश्वास गरे। त्यसैले जब सामरीहरू उहाँ कहाँ आए, तिनीहरूले उहाँलाई उनीहरूसँग बस्न आग्रह गरे र उहाँ त्यहाँ 2 दिन बस्नुभयो। उहाँको वचनको कारणले गर्दा धेरैजनाले विश्वास गरे। तिनीहरूले ती स्त्रीलाई भने, तिमीले भनेकी कारणले हामीले विश्वास गरेका होइनौ, किनकि हामी आफैले सुनेका छौं र हामी जान्दछौं कि उहाँ साँच्चै संसारका उद्धारकर्ता हुनुहुन्छ। 2 दिनपछि उहाँ त्यहाँबाट गालिल प्रस्थान गर्नुभयो, किनकि यीशु आफैले घोषणा गर्नुभयो कि अगमवक्तालाई उसको आफ्नै देशमा आदर गरिँदैन। जब उहाँ गालिलमा आउनुभयो, गालिलीहरूले उहाँलाई स्वागत गरे
चाडको बेला उहाँले यरुसलेममा गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए। अब उहाँले पानीलाई दाखमद्धमा परिणत गर्नुभएको गालिलको कानामा उहाँ फेरि आउनुभयो। त्यहाँ एकजना राजकीय अधिकारी थिए जसको छोरा कफर्नहुममा बिरामी थिए। जब येशु यहुदियाबाट गालिल आउनुभएको तिनले सुने, तिनी येशु कहाँ गए र तिनका मर्न लागेका छोरालाई निको पारिदिन भनी उहाँलाई विन्ती गरे। तब येशुले तिनलाई भन्नुभयो, चिन्हहरू र आश्चर्यकर्महरू नदेखेसम्म तिमीहरूले विश्वास गर्ने छैनौ। ती अधिकारीले उहाँलाई भने, हजुर, मेरो छोरो मर्नु अगावि आइदिनुहोस्। येशुले तिनलाई भन्नुभयो, जाऊ, तिम्रो छोरा बाँच्नेछ। येशुले तिनलाई भन्नुभएको वचन तिनले विश्वास गरे र तिनी आफ्नो बाटो लागे। तिनी जाँदै गर्दा तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे। उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे। तिनीहरूले तिनलाई जवाफ दिए, हिजो दिउँसो 1 बजेदेखि उसलाई ज्वरोले छोड्यो। त्यसपछि ती बुवाले थाहा पाए कि ठिक त्यही समय येशुले तिनलाई तिम्रो छोरा बाँच्नेछ भन्नुभएको थियो। यसकारण तिनी आफैले र तिनका सम्पूर्ण घरानाले विश्वास गरे। यहुदियाबाट गालिलमा आउनुहुँदा येशुले गर्नुभएको यो दोस्रो चिन्ह थियो। यसपछि यहुदीहरूको चाड थियो र येशु यरुसलेम जानुभयो। यरुसलेमको भेडा ढोका नजिकै छानासहितका 5 दलान भएको एउटा तलाउ छ, जसलाई हिब्रूमा बेथेस्ता भनिन्छ। त्यहाँ धेरै संख्यामा बिरामीहरू, दृष्टिविहीन, लङ्गडा र पक्षघातीहरू त्यो तलाउको नजिक पडिरहेका हुन्थे। तिनीहरूले पानी छचल्किएको पर्खिरहेका हुन्थे। परमेश्वरका स्वर्गदूत तल ओर्लिएर पानीलाई कुनै समयमा हल्लाइदिन्थे र त्यो पानी छचल्किरहँदा जो पहिले पानीमा पस्थ्यो त्यसको जस्तोसुकै रोग भए पनि निको भइहाल्थ्यो। त्यहाँ 38 रोगले ग्रसित भएको कुनै एकजना मानिस थियो। जब येशुले त्यसलाई त्यहाँ पल्टिरहेको देख्नुभयो र त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभयो, तब उहाँले त्यसलाई भन्नुभयो, के तिमी निको हुन चाहन्छौ? त्यो बिरामी मानिसले जवाफ दियो, हजुर, पानी छल्किँदा मलाई पानीमा राखिदिने मेरो कोही पनि छैन, म आउँदा मभन्दा अघि अर्को पछि हाल्छ। येशुले त्यसलाई भन्नुभयो, उठ, आफ्नो ओछ्यान उठाऊ र हिँड। त्यो मानिस तुरुन्तै निको भयो र त्यसले आफ्नो ओछ्यान उठायो र हिँड्यो। अब त्यो विश्राम दिन थियो। त्यसैले यहुदीहरूले त्यो निको भएको मानिसलाई भने, यो विश्राम दिन हो र तिमीलाई तिम्रो ओछ्यान बोकेर हिँड्ने अनुमति छैन। त्यसले जवाफ दियो, जसले मलाई निको पार्नुभयो उहाँले नै मलाई तिम्रो ओछ्यान उठाऊ र हिँड भन्नुभयो। उनीहरूले त्यसलाई भने, तिमीलाई तिम्रो ओछ्यान उठाऊ र हिँड भन्ने त्यो मानिस को हो? तर निको भएको त्यस मानिसलाई उहाँ को हुनुहुन्थ्यो भन्ने थाहा थिएन, किनकि त्यहाँ भिड लागेको हुनाले येशु त्यहाँबाट गइसक्नु भएको थियो। पछि येशुले त्यस मानिसलाई मन्दिरमा भेटाउनु भयो र भन्नुभयो, हेर, तिमी निको भएका छौ, अब फेरि पाप नगर, नत्र तिमीमाथि योभन्दा झन खराबी आइपर्नेछ। त्यो मानिस गयो र त्यसलाई निको पार्ने येशु हुनुहुँदो रहेछ भनी त्यसले यहुदीहरूलाई बतायो। यी कुराहरूका कारणले यहुदीहरूले येशुलाई सताउन थाले, किनकि उहाँले यी कुराहरू विश्राम दिनमा गर्नुभएको थियो। येशुले तिनीहरूलाई जवाफ दिनुभयो, मेरा पिताले अहिलेसम्म काम गरिरहनु भएको छ र म पनि काम गरिरहेको छु। यसले गर्दा यहुदीहरूले उहाँलाई झनै मार्न खोजे, किनकि उहाँले विश्राम दिन मात्र तोड्नु भएन तर आफैलाई परमेश्वर समान तुल्याएर परमेश्वरलाई पिता भन्नुभयो। साँचो साँचो म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन, पिताले जे गरिरहनु भएको देख्छ त्यति मात्र पुत्रले गर्न सक्छ, किनकि पिताले जे गर्नुहुन्छ पुत्रले त्यही गर्छ, किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ, अनि उहाँले उसलाई यी कुराहरूभन्दा पनि ठूला कुराहरू देखाउनुहुनेछ, अनि तिमीहरू अचम्मित हुनेछौ, किनकि पिताले जसरी मृतकहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ, किनकि पिताले कसैको न्याय गर्नुहुन्न र उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ। यसरी तिनीहरूले पितालाई आदर गरे झैं सबैले पुत्रलाई आदर गर्नेछन्। जसले पुत्रलाई आदर गर्दैन त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन। साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइने छैन तर त्यो मृत्युबाट जीवनमा सरेको हुन्छ। साँचो साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो जब मृतकहरूले परमेश्वरका पुत्रको स्वर सुन्नेछन् र ती सुन्नेहरू बाँच्नेछन्, किनकि जसरी पिता आफैसँग जीवन छ त्यसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवन हुन दिनुभएको छ, अनि पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ किनकि ऊ मानिसको पुत्र हो। यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको स्वर सुन्ने समय आइरहेको छ र तिनीहरू चिहानबाट बाहिर आउनेछन्। असल काम गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति। म आफैले केही गर्न सक्दिन, म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनकि मैले आफ्नो इच्छा खोजिरहेको छैन तर मलाई पठाउनु हुनेको इच्छा खोजिरहेको छु। यदि म आफैले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैन थियो। मेरो बारेमा गवाही दिनुहुने अर्को एकजना हुनुहुन्छ र म जान्दछु कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ। तिमीहरूले यूहन्ना कहाँ सोध्नु पठाएका छौ र उनले सत्य गवाही दिएका छन्, तर मैले स्वीकार गर्ने गवाही मानिसबाट होइन, तर तिमीहरू बचाइयोस् भनी म यी कुराहरू भन्छु। यूहन्ना बल्दो र चम्किलो बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ। तैपनि मसँग भएको गवाही यूहन्नाको गवाही भन्दा पनि महान छ, किनकि पिताले मलाई पूरा गर्न दिनुभएका कामहरू अर्थात् मैले गरिरहेको कामहरूले नै मलाई पिताले पठाउनु भएको हो भन्ने गवाही दिन्छन्। मलाई पठाउनु हुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। तिमीहरूले न उहाँको स्वर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ। तिमीहरूमा उहाँको वचन रहेको छैन किनकि उहाँले पठाउनु भएकोलाई तिमीहरूले विश्वास गरिरहेका छैनौ। तिमीहरू धर्मशास्त्रहरूमा खोज्दछौ किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्ने सोच्दछौ र यिनै धर्मशास्त्रहरूले मेरो विषयमा गवाही दिन्छन्। र पनि तिमीहरू जीवन पाउन म कहाँ आउन तत्पर छैनौ। म मानिसहरूबाट प्रशंसा ग्रहण गर्दिन, तर म जान्दछु तिमीहरू आफैमा परमेश्वरको प्रेम छैन। म मेरा पिताको नाउँमा आएको छु र तिमीहरू मलाई ग्रहण गर्दैनौ। यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई ग्रहण गर्ने थियौ। तिमीहरूले एक अर्कोबाटको प्रशंसा ग्रहण गर्छौ तर एकमात्र परमेश्वरबाट आउने प्रशंसा खोज्दैनौ भने तिमीहरूले कसरी विश्वास गर्न सक्छौ। पिताको सामु तिमीहरूलाई म आफैले दोष लगाउँछु भन्ने तिमीहरू नसोच। तिमीहरूले आशा राखेका मूसाले नै तिमीहरूलाई दोष लगाउँछन्। यदि तिमीहरूले मूसालाई विश्वास गरेको भए तिमीहरूले मलाई पनि विश्वास गर्ने थियौ, किनकि उनले मेरो विषयमा लेखे। यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्वास गर्छौ र। यी कुराहरूपछि यसु गालिल समुद्र अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ्याइरहेको थियो किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनु भएको चिन्हहरू तिनीहरूले देखेका थिए। यसु पर्वतमाथि जानुभयो र त्यहाँ उहाँका चेलाहरूसँग त्यहाँ बस्नुभयो। यहुदीहरूको निस्तार चाड नजिकै थियो। यसुले माथितिर हेर्नुभयो र एउटा ठूलो भीड आफूतर्फ आइरहेको देख्नुभयो। अनि उहाँले फिलिपलाई भन्नुभयो, यिनीहरूको लागि खानालाई रोटी किन्न हामी कहाँ जाने। तर यसुले फिलिपलाई जाँच्न यसो भन्नुभएको थियो किनकि उहाँ आफैले के गर्न गइरहनु भएको थियो सो उहाँ आफैलाई थाहा थियो। फिलिपले उहाँलाई जवाफ दिए, 200 दिनारको रोटी पनि हरेकलाई थोरै थोरै दिनलाई पर्याप्त हुँदैन। चेलाहरूमध्ये एकजना सिमोन पत्रुसका भाइ अन्द्रियासले यसुलाई भने, यहाँ एकजना केटोसँग जौका 5 रोटी र 2 माछा छन्, तर यति धेरैका बीचमा यी कति नै हुन्छन् र। यसुले भन्नुभयो, मानिसहरूलाई बस्न लगाओ। त्यस ठाउँमा धेरै घाँस थियो, त्यसैले झण्डै 5,000 संख्यामा पुरुषहरू त्यहाँ बसे। तब यसुले रोटी लिनुभयो र धन्यवाद चढाउनु भएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो। जब मानिसहरू भरपेट खाए उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, बाँकी रहेका टुक्रा टाक्री सबै बटुल र कुनै पनि थोक खेर नजाओस्। यसैले तिनीहरूले खाएर ती 5 जौका रोटीबाट उब्रेका टुक्राहरू बटुले र 12 भरे। जब मानिसहरूले उहाँले गर्नुभएका यी चिन्हहरू देखे तिनीहरूले भने, उहाँ साँच्चै यो संसारमा आउने अगमवक्ता हुनुहुन्छ। जब उहाँलाई पक्रेर बलजप्तीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्ने उहाँले महसुस गर्नुभयो, उहाँ फेरि पनि एक्लै डाँडातर्फ लाग्नुभयो। जब साँझ पर्यो उहाँका चेलाहरू समुद्रतिर झरे। तिनीहरू एउटा डुङ्गामा चढेर समुद्रको पारी कफर्नहुमतिर जान लागेका थिए। यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि यीशु तिनीहरू कहाँ आउनुभएको थिएन। ठूलो आँधीबेरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लँदै थिए। जब यिनीहरू डुङ्गा खियाएर करिब 5 टाढा पुगेका थिए तिनीहरूले यीशुलाई समुद्रमा हिँडिरहनु भएको र उहाँ डुङ्गाको नजिक आइरहनु भएको देखे अनि तिनीहरू डराए। तर उहाँले तिनीहरूलाई भन्नुभयो, म नै हुँ, नडराओ। तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए। अर्को दिन समुद्रको पारिपट्टि रहेका भेडले त्यहाँ एउटा मात्रै भएको डुङ्गामा यीशुका चेलाहरू चढेर गएका देखे। तर त्यस डुङ्गामा चेलाहरूसँग यीशु चढ्नु भएको थिएन भनेर पनि थाहा पाएका थिए। त्यसपछि प्रभुले धन्यवाद चढाएर तिनीहरूले रोटी खाएका ठाउँको नजिकै तिबेरियासबाट आएका केही डुङ्गाहरू थिए। जब त्यस भिडले न येशु न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्ने कुरा पत्ता लगाए, तिनीहरू डुङ्गाहरूमा चढेर येशुलाई खोज्दै कफर्नहुमतिर गए। तिनीहरूले उहाँलाई समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने, रब्बी तपाईँ यहाँ कहिले आउनुभयो? येशुले तिनीहरूलाई येशु भनेर जवाफ दिनुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले चिन्हहरू देखेका कारणले होइन तर रोटी खाएर अघाएका कारणले मलाई खोज्दछौ। नष्ट हुने भोजनको निम्ति काम नगर तर मानिसको पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने भोजनको निम्ति काम गर, किनकि परमेश्वर पिताले आफ्नो मोहर उनमा लगाउनु भएको छ। तब तिनीहरूले उहाँलाई भने, परमेश्वरका कामहरू गर्न हामीले के गर्नुपर्छ? येशुले जवाफ दिनुभयो, परमेश्वरको काम यही हो, उहाँले पठाउनु भएकोलाई तिमीहरूले विश्वास गर्नु। यसैले तिनीहरूले उहाँलाई भने, तपाईँले कस्तो किसिमको चिन्ह गर्नुहुनेछ कि हामीले देखेर तपाईँलाई विश्वास गर्न सकौं? तपाईँले के गर्नुहुन्छ? हाम्रा पिता पुर्खाहरूले उजाड स्थानमा मन नखाए, जसरी लेखिएको छ उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो। तब येशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, स्वर्गबाट तिमीहरूलाई रोटी दिने मूसा थिएनन् तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ, किनकि परमेश्वरको रोटी त्यही हो जो स्वर्गबाट ओर्ली आउँछ र संसारलाई जीवन दिदछ। यसैले तिनीहरूले उहाँलाई भने, प्रभु हामीलाई यो रोटी सदैव दिनुहोस्। येशूले तिनीहरूलाई भन्नुभयो, म जीवनको रोटी हुँ, म कहाँ आउने कहिल्यै भुकाउने छैन र मलाई विश्वास गर्ने कहिल्यै तिर्खाउने छैन, तर तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भने र पनि तिमीहरू विश्वास गर्दैनौ। पिताले मलाई दिनुभएका सबै म कहाँ आउने छन् र म कहाँ आउनेलाई म कहिले पनि त्याग्ने छैन। आफ्नो इच्छा पूरा गर्नलाई होइन तर मलाई पठाउनु हुनेको इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको हुँ र मलाई पठाउनु हुनेको इच्छा यही हो कि उहाँले मलाई दिनुभएका सबै मध्ये एकजना पनि मैले नगुमाऊ तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारू, किनकि मेरा पिताको इच्छा यही हो कि पुत्रलाई हेर्ने र उहाँमा विश्वास गर्ने हरेकले अनन्त जीवन पाओस् र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु। त्यसपछि यहुदीहरूले उहाँको बारेमा गनगन गरे, किनकि उहाँले यसो भन्नुभएको थियो, म स्वर्गबाट उर्ली आएको रोटी हुँ। तिनीहरूले भने, के यो यसेपको पुत्र येशु होइन जसका बुवा र आमालाई हामी चिन्दैनौ र तब म स्वर्गबाट उर्ली आएको हुँ भनी अहिले यसले कसरी भन्न सक्छ? येशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आपसमा गनगन गर्न छोड, मलाई पठाउनु हुने पिताले नखिचेसम्म कोही पनि मखा आउन सक्दैन र मखा आउनेलाई अन्त्यको दिनमा म जीवित पार्नेछु। अगमवक्ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, तिनीहरू सबै परमेश्वरद्वारा सिकाइनेछ, हरेक जसले पिताबाट सुनेको र सिकेको छ त्यो मखा आउँछ, परमेश्वरबाट आएको जनले बाहेक कसैले पनि परमेश्वरलाई देखेको छैन, उसैले मात्र पितालाई देखेको छ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले विश्वास गर्छ त्यससँग अनन्त जीवन छ। म जीवनको रोटी हुँ, तिमीहरूका पिता पुर्खाहरूले उजाड स्थानमा मन नखाए र पनि तिनीहरू मरे, यो नै स्वर्गबाट उर्ली आएको रोटी हो, जसले यो रोटी खान्छ त्यो मर्ने छैन। स्वर्गबाट उर्ली आएको जीवित रोटी म नै हुँ, यदि कसैले यो रोटी खान्छ भने त्यो सदा सर्वदा जिउनेछ, मैले दिने रोटी चाहिँ संसारको जीवनको निम्ति मेरो देह नै हो। यहुदीहरू रिसाए र यसो भनेर वाद विवाद गर्न थाले, त्यो मानिसले कसरी हामीलाई उसको देह खान दिन सक्छ? तब यीशुले तिनीहरूलाई भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मानिसको पुत्रको देह खाएनौ र उनको रगत पिएनौ भने तिमीहरू आफैमा जीवित हुँदैनौ। मेरो देह खाने र रगतद्वारा पिउनेसँग अनन्त जीवन हुन्छ र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु, किनकि मेरो देह साँचो खाने कुरा हो र मेरो रगत साँचो पिउने कुरा हो। मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ र म त्यसमा रहन्छु। जसरी जीवित पिताले मलाई पठाउनु भयो र म पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ। स्वर्गबाट उर्ली आएको रोटी यही हो, पिता पुर्खाहरूले मन नखाए र मरे तर यो रोटी खाने सदा सर्वदा जिउनेछ। यसुले यी कुराहरू कफर्नहुमको सभाघरमा सिकाइरहनु हुँदा भन्नुभएको थियो। यो सुनेपछि उहाँका चेलाहरू मध्ये धेरैले भने, यो कठिन शिक्षा हो, यसलाई कसले स्वीकार गर्न सक्छ? उहाँका चेलाहरू यसमा गनगन गरिरहेका छन् भन्ने कुरा यसुले थाहा पाउनु भएर तिनीहरूलाई भन्नुभयो, के यसले तिमीहरूलाई बाधा पुर्याउँछ? त्यसो भए तिमीहरूले मानिसको पुत्रलाई पहिले उनी भएको ठाउँमा उक्लँदै गरेका देख्यौ भने नि, जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ, देहले त कुनै पनि लाभ हुँदैन। मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा र जीवन हुन्, तैपनि तिमीहरूमध्ये कतिजनाले विश्वास गर्दैनौ,
किनकि ककसले विश्वास गर्दैनन् र उहाँलाई धोका दिने को हो भन्ने येशूलाई सुरुदेखि नै थाहा थियो। यसले गर्दा उहाँका धेरैजना चेलाहरू पछि हटे र उहाँसँग कहिल्यै हिँडेनन्। तब येशूले ती बाह्रजनालाई भन्नुभयो, के तिमीहरू पनि जान चाहन्छौ त? सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, प्रभु हामी कस कहाँ जाउँ? अनन्त जीवनको वचन तपाईँसँग छ अनि हामीले विश्वास गरेका छौं र जानेका छौं तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ। यसले तिनीहरूलाई भन्नुभयो कि तिमीहरू बाह्रजनालाई मैले नै चुनेको होइन र पनि तिमीहरू मध्ये एकजना चाहिँ शैतान हो। यो उहाँले सिमोन इस्करियतका छोरा यहुदाको बारेमा भन्नुभएको थियो, किनकि बाह्र चेलाहरू मध्ये एकजना भएर पनि उसले येशूलाई धोका दिन लागेको थियो। यी कुराहरू भएपछि येशू गालिलभरि यात्रा गर्नुभयो, किनभने यहुदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहुदियामा जान चाहनु भएन। यहुदीहरूको छाप्रोबास चाड नजिक आएको थियो, त्यसैले उहाँका भाइहरूले उहाँलाई भने, यो ठाउँ छोडेर यहुदियामा जानुहोस् ताकि तपाईँका चेलाहरूले पनि तपाईँले गर्नुहुने कामहरू देख्न सकुन्। कसैले आफूलाई खुला रूपमा चिनाउन चाहन्छ भने उसले कुनै कुरा गुप्तमा गर्दैन। यदि तपाईँ यी कुराहरू गर्नुहुन्छ भने आफूलाई संसारमा देखाउनुहोस्, किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्वास गर्दैनथे। संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन तर मलाई घृणा गर्छ, किनभने यसका कामहरू दुष्ट छन् भनेर यसको बारेमा म गवाही दिन्छु। तिमीहरू चाडमा जाओ, म यो चाडमा जाँदिन किनभने मेरो समय अहिलेसम्म पूरा भएको छैन। उहाँले तिनीहरूलाई यी कुराहरू भन्नुभएपछि उहाँ गालिलमा नै बस्नुभयो। तर उहाँका भाइहरू चाडमा गएपछि उहाँ पनि खुल्लम खुल्ला होइन तर गोप्य तरिकाले जानुभयो। यहुदीहरूले चाडमा उनी कहाँ छन् भनी सोध्दै येशूको खोजिरहेका थिए। त्यहाँ भिडहरूका माझ उहाँको बारेमा धेरै बहस भएको थियो। केहीले भन्थे उनी असल मानिस हुन्, अरूहरूले भन्थे होइन, यसले भिडहरूलाई बहकाउँछ। तैपनि यहुदीहरूको डरको कारणले उहाँको बारेमा कसैले पनि खुल्लम खुल्ला बोल्दैनथे। जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र सिकाउन सुरु गर्नुभयो। यहुदीहरू अचम्मित भएर येशू भने, यो मानिसले कसरी यति धेरै जान्दछ? यसले त कहिल्यै शिक्षा पाएको छैन। येशूले तिनीहरूलाई जवाफ दिनुभयो, मैले दिएको शिक्षा मेरो होइन तर उहाँको हो जसले मलाई पठाउनुभयो। यदि कसैले उहाँको इच्छा पालन गर्ने इच्छा गर्छ भने यो शिक्षा परमेश्वरबाट आएको हो वा म मेरो आफ्नै तर्फबाट बोलेको हुँ भनी त्यसले जान्नेछ। आफ्नै तर्फबाट बोल्नेले आफ्नै महिमा खोज्दछ, तर जसले आफूलाई पठाउनु हुनेको महिमा खोज्दछ त्यो व्यक्ति सत्य हो र उसमा कुनै अधार्मिकता हुँदैन। के मूसाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ, तिमीहरू मलाई किन मार्न चाहन्छौ? भिडले जवाफ दियो, तिमीलाई भूत लागेको छ, तिमीलाई कसले मार्न खोजेको छ? येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र मैले एउटा काम गरे र यसको कारण तिमीहरू सबै चकित हुन्छौ। मूसाले तिमीहरूलाई खतनाको विधि दिए, यो मूसाबाट आएको होइन तर पुर्खाहरूबाट आएको हो, अनि तिमीहरूले मानिसलाई विश्राम दिनमा खतना गर्दछौ। मूसाको व्यवस्था भङ्ग नहोस् भनेर कुनै मानिसले विश्राम दिनमा खतना गर्छ भने मैले विश्राम दिनमा एकजना मानिसलाई पूर्ण रूपमा निको पारेकोमा तिमीहरू मसँग किन रिसाउँछौ? बाहिरी रूप हेरेर न्याय नगर तर धार्मिकतापूर्वक न्याय गर। यरुसलेमबाट आएका केहीले भने, के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्? अनि हेर, यिनी खुल्लम खुल्ला बोल्छन् र तिनीहरू यिनलाई केही पनि भन्दैनन्। वास्तवमा शासकहरूले यिनी नै ख्रिस्ट हुन् भन्ने जान्न सक्छन् त। तापनि यो मानिस कहाँबाट आएको हो हामी जान्दछौं, तर जब ख्रिस्ट आउनुहुन्छ उहाँ कहाँबाट आउनुहुन्छ कसैले पनि जान्ने छैन। त्यसपछि येशूले मन्दिरमा सिकाइरहनु हुँदा ठूलो स्वरमा येशू भन्नुभयो, तिमीहरूले मलाई र म कहाँबाट आएको हो भनी दुवै जान्दछौ। म आफ्नै तर्फबाट आएको होइन तर जसले मलाई पठाउनु भयो उहाँ सत्य हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ। म उहाँलाई चिन्दछु किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनु भयो। तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन किनभने उहाँको समय अझ पनि आएको थिएन। तर भिडका धेरैले उहाँमाथि विश्वास गरे र तिनीहरूलाई भने, के ख्रिस्ट आउनुहुँदा उहाँले यो मानिसले गरेको भन्दा धेरै चिन्हहरू गर्नुहुनेछ र? भिडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पुजारीहरू र फरिसीहरूले उहाँलाई पक्रन मन्दिरका पहरेदारहरू पठाए। त्यसपछि येशूले भन्नुभयो, म अझ केही समयसम्म तिमीहरूसँगै हुन्छु र त्यसपछि मलाई पठाउनु हुने कहाँ जान्छु। तिमीहरूले मलाई खोज्नेछौ तर मलाई भेट्टाउने छैनौ, म जहाँ हुन्छु तिमीहरू त्यहाँ आउन सक्ने छैनौ। त्यसकारण यहुदीहरूले तिनीहरू माझ भने, यी मानिस कहाँ जानेछन् र हामी यिनलाई भेट्न सक्दैनौ? के यिनी ग्रीकहरूका बीचमा छरपष्ट भएकाहरू कहाँ जानेछन् र ग्रीकहरूलाई सिकाउनेछन्? यिनले तिमीहरूले मलाई खोज्नेछौ तर मलाई भेट्टाउने छैनौ, म जहाँ हुन्छु तिमीहरू त्यहाँ आउन सक्ने छैनौ भनेको वचनको अर्थ के हो? चाडको अन्तिम महान दिनमा यीशु खडा हुनुभयो र ठूलो स्वरमा भन्नुभयो, यदि कोही तिर्खाएको छ भने त्यो म कहाँ आओस् र पिओस्। धर्मशास्त्रले भने झैं जसले मलाई विश्वास गर्छ त्यसको अन्तस्करणबाट जीवित पानीका नदीहरू बग्नेछन्। तर उहाँले यो पवित्र आत्माको बारेमा भन्नुभएको थियो जसलाई उहाँमा विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए, किनभने पवित्र आत्मा अझसम्म दिइएको थिएन, किनभने यीशु अझसम्म महिमित हुनुभएको थिएन। जब तिनीहरूले यी वचनहरू सुने भिडका केहीले भने यिनी साँच्चै अगमवक्ता नै हुन्, अरूहरूले भने यिनी ख्रिष्ट हुन्, तर कोहीले भने के ख्रिष्ट गालिलबाट आउँछन् त, के ख्रिष्ट दाउदका सन्तानबाट र दाउद बसेका गाउँ बेतलेहेमबाट आउनेछन् भनेर धर्मशास्त्रले भनेको छैन र? यसरी त्यहाँ उहाँको कारणले भिडहरूमा विभाजन आयो। तिनीहरूमध्ये कतिले उहाँलाई पक्रन चाहन्थे तर कसैले पनि उहाँमाथि हात हालेन। त्यसपछि मन्दिरका पहरेदारहरू फर्केर मुख्य पुजारीहरू र फरिसीहरू कहाँ आए। यिनीहरूले ती पहरेदारहरूलाई भने, तिमीहरूले त्यसलाई किन ल्याएनौ? ती पहरेदारहरूले जवाफ दिए, कोही मानिसले पनि कहिल्यै यस मानिसले जस्तो बोलेको छैन। फरिसीहरूले तिनीहरूलाई जवाफ दिए, के तिमीहरू पनि छलियौ? के शासकहरू वा फरिसीहरूमध्ये कसैले त्यसमाथि विश्वास गरेका छन्? तर व्यवस्था नजान्ने यो भिड श्रापित होस्। निकोदेमस पहिला नै यीशु कहाँ आउने फरिसीहरूमध्येको एकजनाले तिनीहरूलाई भने, के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसको सुनवाई नभई अनि त्यसले गरेको कुरा नजानिकन त्यसको न्याय गर्न दिन्छ? तिनीहरूले जवाफ दिए, के तपाईँ पनि गालिलको हुनुहुन्छ? धर्मशास्त्रमा खोजेर हेर्नुहोस् कि गालिलबाट कुनै पनि अगमवक्ता आउँदैन। त्यसपछि सबैजना आ आफ्ना घरतिर गए। यीशु जैतुन डाँडामा जानुभयो। बिहान सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो र सबै मानिसहरू उहाँ कहाँ आए। उहाँ बस्नुभयो र तिनीहरूलाई सिकाउनु भयो। शास्त्रीहरू र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटा स्त्री ल्याए। तिनीहरूले त्यसलाई बीचमा राखे। त्यसपछि तिनीहरूले यीशुलाई भने, गुरुज्यू, यो स्त्री व्यभिचारको काममा पक्राउ परेकी छ। व्यवस्थामा मूसाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हान्ने आज्ञा दिएका छन्। यिनको विषयमा तपाईँ के भन्नुहुन्छ? तिनीहरूले यीशुलाई फन्दामा पार्नलाई यीशु भनेका थिए ताकि तिनीहरूले उहाँलाई केही कुराको बारेमा दोष लगाउन सकुन्। तर यीशु निहुरेर आफ्नो औँलाले जमिनमा लेख्नुभयो। जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूमध्ये पाप बिनाको जो छ ढुङ्गाले हान्नमा त्यही नै पहिले होस्। उहाँ फेरि निहुरनुभयो र आफ्नो औँलाले जमिनमा लेख्नुभयो। जब तिनीहरूले यो सुने ठूलोदेखि सुरु गरेर सानासम्म एक एक गर्दै तिनीहरू गए। अन्तमा माझमा राखिएकी ती स्त्रीसँग यीशु मात्र छोडिनु भएको थियो। यीशु खडा हुनुभयो र त्यसलाई भन्नुभयो, हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिमीलाई दण्ड दिएन? त्यसले भनी, कसैले दिएन प्रभु। यीशुले भन्नुभयो, म पनि तिमीलाई दण्ड दिन्न, जाऊ र फेरि पाप नगर। फेरि यीशुले तिनीहरूलाई यीशु भन्नुभयो, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। फरिसीहरूले उहाँलाई भने, तिमी आफै आफ्नो बारेमा गवाही दिइरहेका छौ, तिम्रो गवाही सत्य हुँदैन। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, म आफैले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ। म जान्दछु कि म कहाँबाट आएँ र म कहाँ जाँदैछु, तर म कहाँबाट आएँ र कहाँ जाँदैछु तिमीहरू जान्दैनौ। तिमीहरू शरीर अनुसार न्याय गर्छौ, तर म कसैको न्याय गर्दिन। मैले न्याय गरेँ भने पनि मेरो न्याय सत्य हुन्छ, किनकि न्याय गर्ने म एक्लै छैन, तर म पितासँग छु जसले मलाई पठाउनु भयो। हो, दुईजना मानिसको गवाही सत्य हुन्छ भने तिमीहरूको व्यवस्थामा लेखिएको छ, मेरो आफ्नै बारे गवाही दिने म आफै हुँ र मलाई पठाउनु हुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ। तिनीहरूले उहाँलाई भने, तिम्रा पिता कहाँ छन्? यीशुले जवाफ दिनुभयो, तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेको भए तिमीहरूले मेरा पितालाई पनि चिन्ने थियौ। उहाँले मन्दिरमा सिकाउनु हुँदा यी वचनहरू भेटी उठाउने ढुकुटीको नजिक भन्नुभयो र कसैले उहाँलाई पक्रेन किनभने उहाँको समय अझै आएको थिएन। त्यसैले उहाँले फेरि तिनीहरूलाई भन्नुभयो, म यहाँबाट जाँदैछु र तिमीहरूले मलाई खोज्नेछौ र तिमीहरू आफ्ना पापमा मर्नेछौ, जहाँ म जाँदैछु त्यहाँ तिमीहरू आउन सक्दैनौ। यहुदीहरूले भने, के यसले आफैलाई मार्नेछ? के यसले त्यसैले म जहाँ जाँदैछु त्यहाँ तिमीहरू आउन सक्दैनौ भनेको हो? यीशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरू तलका हौ, म माथिको हुँ, तिमीहरू यस संसारका हौ, म यस संसारको होइन, यसकारण मैले तिमीहरूलाई भने तिमीहरू आफ्ना पापमा मर्नेछौ। यदि म उही हुँ भनी तिमीहरूले विश्वास गरेनौ भने तिमीहरू आफ्ना पापमा मर्नेछौ। यसकारण तिनीहरूले उहाँलाई भने, तिमी को हौ? यीशुले तिनीहरूलाई भन्नुभयो, जस्तो मैले तिमीहरूलाई सुरुदेखि भन्दै आएको छु, मैले तिमीहरूबारे भन्नु र न्याय गर्नु धेरै छ,
तापनि मलाई पठाउनुहुने सत्य हुनुहुन्छ र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्छु। उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्छ भने तिनीहरूले बुझेनन्। त्यसैले येशूले भन्नुभयो, तिमीहरूले मानिसको पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफै केही पनि गर्दिन, तर पिताले मलाई सिकाउनु भए जस्तै म बोल्छु भन्ने तिमीहरूले जान्नेछौ। मलाई पठाउनुहुने मसँग हुनुहुन्छ र उहाँले मलाई एक्लै छाड्नु भएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्न पार्ने काम गर्छु। येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्वास गरे। येशूले उहाँमा विश्वास गर्ने युदीहरूलाई भन्नुभयो, यदि तिमीहरू मेरो वचनमा रहिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ र तिमीहरूले सत्य जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ। तिनीहरूले उहाँलाई जवाफ दिए, हामी अब्राहमका सन्तानहरू हौ र कहिल्यै कसैको दास भएका छैनौ, तिमीहरू स्वतन्त्र पारिनेछौ भने तिमीले कसरी भन्न सक्छौ? येशूले तिनीहरूलाई जवाफ दिनुभयो, साँचो साँचो म तिमीहरूलाई भन्छु, प्रत्येक जसले पाप गर्छ त्यो पापको दास हो। दास सधैँभरि घरमा रहँदैन, तर पुत्र भने सधैँभरि नै रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र पारे भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ। म जान्दछु कि तिमीहरू अब्राहमका सन्तानहरू हौ र पनि तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन। मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्छु र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ। तिनीहरूले उहाँलाई जवाफ दिए, अब्राहम हाम्रा पिता हुन्। येशूले तिनीहरूलाई भन्नुभयो, यदि तिमीहरू अब्राहमका सन्तानहरू हुँदा हो त तिमीहरूले अब्राहमले गरेका कामहरू गर्ने थियौ, तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ। अब्राहमले यस्तो काम गरेनन्। तिमीहरू तिमीहरूका पिताले गरेका कामहरू गर्दैछौ। तिनीहरूले उहाँलाई भने, हामीहरू व्यभिचारमा जन्मिएका होइनौ, हाम्रा एक पिता परमेश्वर हुनुहुन्छ। येशूले तिनीहरूलाई भन्नुभयो, यदि परमेश्वर तिमीहरूका पिता हुनुभएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियो, किनकि म परमेश्वरबाट आएँ र यहाँ छु। म आफ्नै तर्फबाट आएको होइन, तर उहाँले मलाई पठाउनु भयो। तिमीहरू मैले भनेको कुरा किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्न सक्दैनौ। तिमीहरू आफ्ना पिता शैतानका हौ र तिमीहरू तिमीहरूका पिताको इच्छा पूरा गर्ने इच्छा गर्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन। जब त्यसले झुट बोल्छ त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट हो र झुटको पिता हो। म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्वास गर्दैनौ। तिमीहरू मध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्छु भने तिमीहरू मलाई किन विश्वास गर्दैनौ? जो परमेश्वरको हो त्यसले परमेश्वरका वचन सुन्छ, तिमीहरू सुन्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ। यहुदीहरूले जवाफ दिए, के तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ भने हामीले भनेको साँचो होइन र? येशूले जवाफ दिनुभयो, मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्छु र तिमीहरू मलाई अनादर गर्छौ। म आफ्नो महिमा खोज्दिन, खोज्ने र न्याय गर्ने एकजना हुनुहुन्छ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने त्यसले कहिल्यै मृत्यु देख्ने छैन। यहुदीहरूले उहाँलाई भने, अब हामी जान्दछौ कि तिमीलाई भूत लागेको छ। अब्राहम र अगमवक्ताहरू मरे, तर तिमी भन्छौ यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्ने छैन। तिमी हाम्रा मरेका पिता अब्राहम भन्दा महान हौ त, अगमवक्ताहरू पनि मरे, तिमी आफै चाहिँ को हु भनी ठान्छौ। येशूले जवाफ दिनुभयो, यदि म आफैले आफ्नो महिमा गरे भने मेरो महिमा केही पनि होइन। मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ जसलाई तिमीहरू उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ भन्दछौ। तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु। यदि मैले म उहाँलाई चिन्दिन भन्छु भने म तिमीहरू जस्तै झुटो हुने थिएँ, तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु। तिमीहरूका पिता अब्राहम मेरा दिन देख्नलाई रमाएका थिए, उनले त्यो देखे अनि खुसी भए। यहुदीहरूले उहाँलाई भने, तिमी 50 वर्ष पनि भएका छैनौ र के तिमीले अब्राहमलाई देखेका छौ? येशूले तिनीहरूलाई भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, अब्राहम हुनुभन्दा अघिदेखि नै म छँदैछु। तब तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गा टिपे, तर येशू लुक्नुभयो र मन्दिरबाट बाहिर निस्केर जानुभयो। येशू जाँदै गर्नुहुँदा जन्मै देखेको एकजना अन्धा मानिसलाई देख्नुभयो। उहाँका चेलाहरूले उहाँलाई सोधे, रब्बी, यो मानिस कि यसका आमा बुवा कसले पाप गर्यो र यो अन्धो जन्मिएको? येशूले जवाब दिनुभयो, न त यो मानिसले पाप गर्यो न यसका आमा बुवाले नै पाप गरे, तर परमेश्वरको काम उसमा प्रकट होस् भनेर यसो भएको हो। मलाई पठाउनु हुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ, रात आउँदैछ, त्यति बेला कसैले पनि काम गर्न सक्दैन। म संसारमा रहन्जेल म संसारको ज्योति हुँ। येशूले यी कुराहरू भनिसक्नु भएपछि उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुस्नुभयो अनि त्यसको आँखामा पोतिदिनुभयो।
उहाँले त्यसलाई भन्नुभयो, जाऊ सिलोआमको तलाउमा धो। सिलोआमको अर्थ हुन्छ पठाइएको। त्यसैले त्यो गयो, धोयो र देख्ने भएर आयो। त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्नेहरूले भने, के बसेर भिख माग्ने के यही मानिस होइन? केहीले भने, त्यही हो। अरूहरूले भने, होइन यो त्यही जस्तो देखिन्छ। तर त्यसले भन्यो, म त्यही हुँ। तिनीहरूले त्यसलाई भने, अनि तिम्रा आँखा कसरी खोलिए त? त्यसले जवाफ दियो, यसो भनिने मानिसले माटो मुस्नुभयो, मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्नुभयो, सिलोआममा जाऊ र धोऊ। त्यसकारण म गएँ र धोएँ, अनि मैले मेरो दृष्टि पाएँ। तिनीहरूले त्यसलाई भने, उनी कहाँ छन्? उसले जवाफ दियो, मलाई थाहा छैन। तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरू कहाँ ल्याए। यसुले माटो मुछेर त्यसको आँखा खोल्नुभएको दिन विश्राम दिन थियो। तब त्यसले त्यसका दृष्टि कसरी प्राप्त गरेका थिए भने फरिसीहरूले फेरि त्यसलाई सोधे। त्यसले तिनीहरूलाई भने, उहाँले मेरा आँखामा मुछेको माटो लगाइदिनुभयो, मैले धोएँ र अहिले म देख्न सक्छु। केही फरिसीहरूले भने, यो मानिस परमेश्वरबाट आएको होइन किनकि यसले विश्राम दिन पालन गर्दैन। अरूहरूले भने, एउटा पापी मानिसले यस्ता चिन्हहरू कसरी गर्न सक्छ? त्यसैले तिनीहरूका बीचमा विभाजन आयो। त्यसकारण तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे, उसको विषयमा तिमी के भन्छौ? किनकि उसले तिम्रा आँखा खोलिदियो। अन्धो मानिसले भन्यो, उहाँ एक अगमवक्ता हुनुहुन्छ। यहुदीहरूले आफ्नो दृष्टि प्राप्त गर्नेका आमा बुवालाई नबोलाएसम्म त्यो अन्धो थियो र देख्ने भयो भन्ने अझै विश्वास गरेनन्। तिनीहरूले आमा बुवालाई सोधे, तिमीहरूले जन्मिँदै अन्धो थियो भनेका तिमीहरूका छोरा के यही हो? अनि अहिले यसले कसरी देख्छ त? त्यसैले त्यसका आमा बुवाले तिनीहरूलाई जवाफ दिए, यो हाम्रो छोरो हो र यो जन्मिँदै अन्धो थियो भनी हामी जान्दछौ। अहिले यसले कसरी देख्छ हामी जान्दैनौ, र यसका आँखा कसले खोलिदियो सो पनि हामी जान्दैनौ। यसैलाई सोध्नुहोस्, यो वयस्क मानिस हो, यसले आफ्नो विषयमा आफै बोल्न सक्छ। त्यसका आमा बुवाले यी कुराहरू भने किनभने तिनीहरू यहुदीहरूसँग डराएका थिए। यदि कसैले यसुलाई ख्रिष्ट भनी स्वीकार गर्यो भने त्यो सभाघरबाट बाहिर निकालिनेछ भनी यहुदीहरू अघिबाटै सहमत भएका थिए। त्यसैले गर्दा त्यसका आमा बुवाले, यो वयस्क मानिस हो, त्यसैलाई सोध्नुहोस् भने। त्यसैले जो पहिला अन्धो थियो त्यो मानिसलाई तिनीहरूले दोस्रो पटक बोलाए र त्यसलाई भने, परमेश्वरलाई महिमा दे, हामी जान्दछौ यो मानिस पापी हो। तब त्यो मानिसले जवाफ दियो, उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न म जान्दिन, तर म एउटा कुरा जान्दछु, म अन्धो थिएँ र अहिले म देख्छु। तब तिनीहरूले त्यसलाई भने, उसले तिम्रो निम्ति के गर्यो? उसले तिम्रो आँखा कसरी खोलिदिए? त्यसले जवाफ दियो, मैले तपाईँहरूलाई पहिले नै बताइसके अनि तपाईँहरूले सुन्नु भएन, तपाईँहरू यसलाई फेरि किन सुन्न चाहनुहुन्छ? तपाईँहरू उहाँका चेलाहरू बन्न चाहनुहुन्छ त? तिनीहरूले त्यसलाई अपमान गरे र भने, तपाईँ उसको चेला होस्, तर हामी त मूसाका चेलाहरू हौ, हामी जान्दछौ परमेश्वर मूसासँग बोल्नुभयो, तर यो मानिस कहाँबाट आएको हो हामी जान्दैनौ। त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, उहाँले मेरा आँखा खोलिदिनुभयो, तैपनि उहाँ कहाँबाट आउनु भएको तपाईँहरू जान्नुहुन्न, यो त अचम्म हो। हामी जान्दछौ परमेश्वरले पापीहरूको कुरा सुन्नुहुन्न, तर परमेश्वरको आराधना गर्ने र उहाँको इच्छा पालन गर्नेको कुरा सुन्नुहुन्छ। संसारको शुरू भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन। यदि यी मानिस परमेश्वरबाट आएका होइनन् भने उहाँले केही पनि गर्न सक्नुहुन्न थियो। तिनीहरूले त्यसलाई जवाफ दिए, त पूर्ण रूपमा पापमा जन्मेको थिइस् र के अहिले हामीलाई सिकाउँदैछस्? त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए। तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्ने यीशुले सुन्नुभयो। उहाँले त्यसलाई भेटाउनुभयो र भन्नुभयो, के तिमी मानिसको पुत्रमा विश्वास गर्छौ? त्यसले जवाफ दियो, प्रभु उहाँ को हुनुहुन्छ र मैले उहाँमा विश्वास गर्न सकौं? यीशुले त्यसलाई भन्नुभयो, तिमीले उसलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही हो। त्यो मानिसले भन्यो, प्रभु म विश्वास गर्छु, अनि त्यसले उहाँको आराधना गर्यो। यीशुले भन्नुभयो, न्यायको निम्ति म यस संसारमा आएँ कि नदेख्नेहरूले देखुन् र देख्नेहरू अन्धो होउन्। उहाँसँग हुने केही फारिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, के हामी पनि अन्धा हौ त? यीशुले तिनीहरूलाई भन्नुभयो, यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर तिमीहरू हामीले देख्छौ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहिरहन्छ।